آپ کا شکریہ بھائی کارلسن، اور آپ تمام بھائیوں اور بہنوں کو خداوند میں سلام۔ میں بعض اوقات تھوڑا سا ناخوش ہو جاتا ہوں جب میں ایسی حیرت انگیز گواہیاں سنتا ہوں جیسی کہ آج صبح میں سن رہا تھا، اور پھر جب ہمارا کوئی ساتھی مصیبت اور اعزار ثانی میں ہوتا ہے، جیسے ہمارے بیپٹسٹ بھائی اور بہن جو اس مصیبت میں سے ہو گزرے ہیں، جیسے کہ وہ ایک بیپٹسٹ ہے، میں خود بھی ایک مشنری بیپٹسٹ تھا، اور یہ جانتے ہوئے کہ اس کا کیا مطلب ہے جب ہمارے لوگ، میرے ساتھ بھی کچھ ایسا ہی ہو گزرا تھا، میرے اپنے لوگوں نے مجھے باہر کر دیا تھا، اور انہوں نے سوچا کہ ہم اسے دور بھیج دیں گے کیونکہ یہ پاگل ہو گیا ہے، اور میں نے کچھ اس طرح پایا، اور میں اکثر اسے کچھ اس انداز میں کہا کرتا ہوں، اگر میں پاگل ہوں تو مجھے اکیلا چھوڑ دو، کیونکہ میں اس طرح رہنا اچھا سمجھتا ہوں کہ اپنی درست دماغی حالت میں رہوں۔ بس یہی وہ چھوٹا سا فلسفہ ہے جسے میں نے اپنے اوپر لاگو کر رکھا ہے، اور میں یقینی طور پر خوشی محسوس کرتا ہوں اس راستے پر چلتے ہوئے۔ ایک چھوٹے سے گرجے چرچ آف کرائسٹ کے بھائی یہاں موجود ہیں، اکثر ہم اسے اس طرح پیش کرتے ہیں یا پھر کیمل لائٹ کہہ کر، اور مجھے یاد ہے کہ جب ہم نے بڑی مشکل سے اپنی عبادت کا آغاز کیا، اور جب ہم نے پہلی عبادت شروع کی، لیکن آپ جانتے ہیں کہ ہمارے پاس ایک پالوس نام تھا، ایک دفعہ وہ بھی ایسے ہی راستے پر جا رہا تھا، اور پھر وہ ہم میں سے ایک بن گیا۔ بس یہ سچ ہے، اور میں سوچتا ہوں کہ اکثر لوگ ہماری زندگی کو دیکھتے ہیں جو ہم جیتے ہیں۔ آپ جانتے ہیں میرے لیے جینا بھی بہتر ہے کہ میں پیغام کو کسی بھی وقت بیان کروں۔ تھوڑا ہی وقت ہوا کہ ایک عظیم خادم جو کہ فل گوسپل کے بڑے اچھے آدمی ہیں، آپ سب انہیں جانتے ہیں، میرا اندازہ ہے وہ ریورنڈ بوت کلیبون ہیں، وہ انجیل کی منادی 7 مختلف زبانوں میں کرتے ہیں، وہ بہت ہوشیار آدمی ہیں، وہ دماغی طور پر بھی بہت مضبوط انسان ہے۔ اور ایک مرتبہ ہم اکٹھے جا رہے تھے، بھائی بوت، بھائی مور اور میں، اور ہم کسی بات پر گفتگو کر رہے تھے، اور میں ان کی مخالف جانب جا رہا تھا، اور بھائی بوت نے گھوم کر میری طرف دیکھا، اور اس نے کہا، تم اپنی بائبل کو بھی اچھی طرح نہیں جانتے۔ آپ جانتے ہیں کہ بھائی بوت اسے کس طرح کہہ سکتے ہیں؟ میں نے کہا، بھائی بوت یہ سچ ہے، لیکن میں اس کے مصنف کو حقیقت میں جانتا ہوں، اس طرح میں چاہتا ہوں کہ تم بھی جان لو، صرف اس کے کلام کو جاننا ہی زندگی نہیں ہے، لیکن اس کو جاننا ہی زندگی ہے، یہ سچ ہے، سمجھے؟ بلکہ خواہ میں اس کے کلام کو جانتا ہوں، مگر مجھے اس کو جاننا ہوگا، اور یہ یقینی طور پر سچائی ہے۔ آج صبح جب میں اس بہترین رفاقت میں خادموں سے ہاتھ ملا رہا تھا اور یہاں اس جگہ پر بیٹھا ہوا تھا، میرا یہ مطلب نہیں کہ کوئی مجھے مشہور کرے، لیکن یہ سیاہ فام بھائی وہاں آیا اور بیٹھ گیا۔ میں نے اپنے سیکرٹری سے کہا، یہ ایک حقیقی مسیحی ہے۔ میرا یقین ہے اس شخص نے مجھے ایلڈر سمتھ کی یاد دلا دی جو چرچ آف گاڈ ان کرائسٹ میں ہوا کرتے تھے، اور میں نے وہاں کافی مرتبہ منادی کی ہے، اور میں انہیں اب بھی دیکھ سکتا ہوں۔ یہ سیاہ فام بھائی کچھ ان کی طرح لگتے ہیں، ان کی سفید رنگ کی مونچھیں تھیں، اور جب میں پچھلے دروازے سے آتا تھا، اور میں کبھی اس کی اظہار بیانی کو بھول نہیں سکتا، جس طرح سے وہ بوڑھا کہا کرتا تھا، اوپر دیکھو اور تمام مقدسین گاتے ہوں گے، آپ جانتے ہیں، اور وہاں اس کونے میں ایک چھوٹی لڑکی ہوا کرتی تھی، اور میرا من پسند گیت تھا اسے اوپر اٹھاؤ، اور آپ جانتے ہیں پینتیکوسٹل فیشن کے مطابق وہ اپنے ہاتھوں کو بجاتے اور گاتے تھے اسے اوپر اٹھاؤ۔ وہ مجھ سے محبت کرتے تھے اور میں ان سے محبت کرتا تھا، اور جب ہم اندر چل کر آتے وہ وہاں بیٹھا کرتا تھا بالکل اس طرح، اپنے سر کو میز پر رکھے ہوئے، ہم تمام پر نظر کرتا، اور آپ جانتے ہیں وہ کہا کرتا تھا، اندر آؤ بزرگو، اپنی ٹوپی کو آرام دو، اپنی ٹوپی کو آرام دو۔ اور وہ بھائی بھی یہاں موجود ہے، اور میں نے سنا ہے، اور پھر جیسا کہ میرے من پسند گیت گانے والی بہن بھائی کی بیوی ہے، اور میں نے بہن کو اشارہ کیا جو میں کر سکا کہ یہ بہن آئے اور گیت گائے، اور تب بہن نے بتایا کہ اسے نہ بلایا جائے، اور میں جانتا ہوں کہ اس کا کیا مطلب ہے، مگر اب میں شخصی طور پر بہن کو دعوت دیتا ہوں، اگر وہ آ سکتی ہے تو آئے اور گیت گائے۔ اچھا بہن، کیا آپ وہ نہیں ہیں جنہوں نے یہ گیت گایا، کشتی میں آؤ۔ اب ایک صبح کرسچن بزنس مین کی میٹنگ میں، اور مجھے امید ہے کہ اس ہفتے میری بیوی آئے گی، اور میں چاہتا ہوں کہ وہ بھی آپ کو سنیں، کیونکہ میں نے آپ کی بڑی تعریف کی ہے، اور اگر آپ ٹیپ پر بھول جائیں تو ہم اسے ترتیب دے رہے ہیں، کیونکہ میں ایسے اچھے گانے والوں کو محبت کرتا ہوں، اور میں لوگوں کو بتایا کرتا تھا میں کبھی اچھا نہ گا سکا۔ او میرے عزیزو، میں تو اس سے لاکھوں میل دور تھا، लेकिन मैंने कहा, अगर आप कभी ऊपर आसमान में अपने बड़े महल में रह रहे हों, आप जानते हैं वहाँ ऊपर, मैंने कहा वहाँ वापसी पर जंगल में एक पहाड़ी के नीचे रास्ता होगा और वहाँ एक झोंपड़ी होगी और ये झोंपड़ी मेरी ही होगी। और उन ही सुबहों में से एक सुबह जब आप घूमते वहाँ पहुँचेंगे तो किसी को वहाँ खड़ा और गाता हुआ सुनेंगे तो कहेंगे, कैसा फजल है, कैसी सुरीली आवाज है कि उसने मुझ जैसे बदनसीब को बचाया। तो फिर आप कहेंगे, खुदावंद की तारीफ हो, आखिर बूढ़े भाई ब्रैनम ने गा ही लिया, ये मैं ही हूँगा जिसे आप गाते सुनेंगे। मेरे मसीही भाइयों, मेरा ख्याल है कि यहाँ एक बुद्धा का खादम भी मौजूद है और आज सुबह एक भाई उसे हमसे मुतारिफ करवा रहा था। मेरे बेशकीमत दोस्त, आपको भी सलाम। और मैंने बुद्धा लोगों से बहुत ज्यादा बातचीत की है, इतनी ज्यादा भी नहीं, मगर खास तौर पर वो बुद्धा के लोग जो चीनी लोग जो कनाडा में मुकीम हैं, और वो बहुत मोहब्बत करने वाले और मिठास भरे लोग हैं। मुझे याद है वो बुद्धा का आदमी जो बुद्धा के मंदिर से एक इबादत में आया और वो अंधा था। ये छोटे कद के और अच्छे लोग हैं और वो यकीनी तौर पर ये बात मान गए थे कि खुदा शिफा दे सकता है, और हम उसके लिए दुआ कर रहे थे और वो दोहरा रहा था कि वो कैसे खुदा से मोहब्बत करता था। और उसी घड़ी उसकी आंखें खुल गई और ये एक हैरत अंगेज बात थी। बस हम हर आदमी और हर शख्स की हौसला अफजाई करते हैं। अब मुझे इससे पहले ये मौका नहीं मिला था कि शिकागो में कुछ बयान करूं, जैसा कि अब ना मैं कोई खास पैगाम लाने की कोशिश करूंगा, क्योंकि यहाँ के खादम मुझसे बहुत ही काबिल हैं कि पैगाम दें। लेकिन इसके बावजूद आप यहाँ नहीं हैं कि पैगाम सुने, लेकिन मैं सोचता हूँ ये एक जलाली वक्त है कि इस जिला में यानी शिकागो के खादमों से मैं मिल सका और इनके साथ ज्यादा से ज्यादा जान पहचान की, और इसी तरह की मुलाकात हर एक के साथ चाहते हैं। और मैं यकीनन इस मौके के लिए खुदावंद का शुक्रगुजार हूँ, क्योंकि मैं इस शहर में कई बार आया हूँ एक चर्च की स्पॉन्सरशिप के जरिए, और वो है क्रिश्चियन बिजनेसमैन स्पॉन्सरशिप। इससे पहले ना के एक ही चर्च बल्कि एसोसिएशन ऑफ ब्रदर्स के जरिए भी ये मौका मिल चुका है। और तब मैंने सोचा कि मुझे इसी तरह खिदमत को जारी रखना है, कभी अंदर कभी बाहर, और कभी नीचे कभी ऊपर, यहाँ तक कभी कुछ के लिए इतना आसान होता है कि वो इसका गलत मतलब निकाल लेते हैं। और अगले कुछ मिनटों में मैं इनको बयान करना चाहता हूँ और इन्हें भाइयों के लिए बिल्कुल साफ बनाना चाहता हूँ, ताकि जितना ज्यादा मैं जानता हूँ उतना ही इसे आपके लिए साफ बना सकूँ। और हो सकता है कि मैं इस बात को ज्यादा लायक तौर पर बयान ना कर सकूं, उन लोगों के लिए जो ज्यादा पढ़े लिखे हैं और होशियार हैं, शायद उनके लिए काफी ना हो। मेरे पास तालीम नहीं है और मुझ में इसकी कमी है, लेकिन मैं खुदावन से मोहब्बत करता हूं, और शायद इसीलिए खुदावन ने मुझे ये दूसरे तरीके से दी है कि मैं रूहों को जीतूं, और वो है इलाही नेमत जिसने मेरे इस खला को पूरा किया जो मेरे माँ बाप मुझे ना दे सके, यानी ज्यादा तालीम। एक गरीब खानदान के घर से जहाँ 10 बच्चे और बीमार बाप था, वहाँ से मुझे तालीम हासिल करने का कोई मौका ना मिला था। बस तब, लेकिन मेरी पैदाइश पर घर में कुछ हुआ था, यानी मेरे बाप और मेरी माँ को खुदा के साथ कुछ तजर्बा हुआ था, और आपने इसे मेरी कहानी में पढ़ा है, और इसी बुनियाद पर, और मैं कोशिश करता हूं कि अपने इस हिस्से से आप भाइयों और गुनाहगारों को मसीह के पास खींच लाऊं। और मैं कोई बातल प्रस्त नहीं हूं, लेकिन मैं हमेशा कलाम को खोलने से पहले उसके मुसन्निफ से कुछ बातें करना पसंद करता हूं। अगर हो सके तो हम अपने सरों को झुकाएं कुछ लम्हात के लिए। हमारे बेशकीमत बाप, तू ही खुदा है, और हम इस खुशखबरी के वसीला तेरे तक पहुंचते हैं, और मैं यहाँ तेरे बच्चों, तेरे खादमों और उन भाइयों के साथ इस बेशकीमत ईमान में मौजूद हूँ। और ये कैसे मेरे दिल में जोश की लहर पैदा करती है उन आदमियों के लिए जो तेरे बारे में गलत समझ चुके हैं और खुदा की बादशाही की खातिर ऐसी अतलात भेजी। देख तू कैसे इन आखिरी अयाम में अपने बच्चों को बुला रहा है, اے باپ, ہم اس سچائی پر ایمان رکھتے ہیں کہ ہم ان آخری دنوں میں زندگی گزار رہے ہیں, جیسا کہ نبی نے فرمایا شام کے وقت روشنی ہوگی, اور ہم یہ ایمان رکھتے ہوئے کہ آج ہم اس خوشخبری کی روشنی کے قاصد, تیرے فضل کے وسیلہ, اور تو نے اپنی مرضی سے ہمیں زمین کی انتہا تک بھیجا جہاں یہ ظاہر ہو چکا ہے. اے باپ, جیسا کہ میں دل کی گہرائی سے دعا کرتا ہوں کہ آج صبح تو آ اور میرے اس اظہار بیانی سے میرے بھائیوں کو بیرونی تاریخ نہ ملے بلکہ وہ اسے سمجھ جائیں. یہ بخش دے کہ ہم کامل محبت اور رفاقت اور انجیل کو پھیلانے میں اتحاد رکھیں. ہم یہ یسوع کے نام میں مانگتے ہیں جس نے یہ دعا کی کہ ہم ایک ہوں جیسے وہ اور اس کا باپ ایک ہیں. یہ ایمان رکھتے ہوئے کہ جب ہم ایک دوسرے کے لیے محبت رکھتے ہیں تو سب آدمی یہ جانیں گے کہ ہم تیرے شاگرد ہیں. آمین. اب بھائیوں اور بہنوں, میں امید کرتا ہوں اور بھروسہ رکھتا ہوں کہ اب اس پیغام سے میں آپ کو دکھ نہیں کروں گا, لیکن میرا خیال ہے کہ میں اپنے آپ کو صاف رکھوں گا تاکہ آپ یہ نہ سنیں گے کہ کسی نے کچھ کہا تھا. اور جیسا کہ میں کئی بار مختلف عبادات میں یہ بیان کر چکا ہوں, لیکن شکاگو کے لوگوں کے لیے یہ میرا پہلا موقع ہے, اور میں خود کو جتنا بہتر جانتا ہوں جو کہ میں ہوں وہی کرنے کی کوشش کروں گا. اب آئیے ہم ایمال کی کتاب 26 باب میں اس باب برکت خوشخبری کو پڑھتے ہیں. اسی لیے اے اگرپا بادشاہ, میں اس آسمانی رویا کا نافرمان نہ ہوا. یہ بلا شبہ پالوس رسول بول رہا ہے, جس کو ہم تمام ایک خادم کی طرح یہاں پیش کرتے ہیں, کیونکہ وہ خادم تھا. ہم اس بات پر ایک ہیں اور یہ ایمان رکھتے ہیں کہ وہ غیر قوم کی کلیسیا کا رسول تھا, کیونکہ خدا نے اسے غیر قوموں کے لیے بلایا, کیونکہ اسے غیر قوموں کے لیے ایک گواہ ہونا تھا, اور اس کی خدمت کی بلاہٹ اس سوال پر تھی. اور اکثر کوئی بھی بات جب غیر معمولی طور پر اٹھتی ہے تو وہ پھر ایک سوال بن جاتی ہے. ایسا ہی ہے, اور میرا خیال ہے کہ پھر یہ زیادہ بہتر نہیں ہے, اسے ضروری سوالیہ ہونا چاہیے. اور میرا خیال ہے کہ یہ پاسبان بعض اوقات ایسی بات سن لیتے ہیں جس سے ان کا ذہن بدظن ہو جاتا ہے, اور میں سمجھتا ہوں کہ ایسا کرنا ان کا حق ہے, کیونکہ اگر ہم لفظ پاسٹر کا ترجمہ کریں تو اس کا مطلب ہے چرواہا, اور اس لیے وہ ایک چرانے والا ہے یا ایک گول کا رکھوالا, اور مردوں اور عورتوں کے اس گروپ کا رکھوالا جن کا روح القدس نے اسے نگہبان ٹھہرایا ہے, اور اس کا یہ حق ہے کہ وہ جانے کہ اس کی بیڑے کس قسم کی خوراک لے رہی ہیں اور وہ خوراک کہاں سے آ رہی ہے. میرا خیال ہے اسے ایسے کرنے کا حق ہے. اور اگر ایک پاسٹر یا بعض اوقات لوگ کسی چھوٹی سی بات پر بد ذہن ہو جاتے ہیں جو کہ اتنی بڑی نہیں ہے, تو پھر کبھی بھی کسی کو بے چین کرنا نہیں چاہیے, بلکہ ان میں سے ہر ایک کو ایک دوسرے کی عزت کرنی چاہیے. پھر یہ سوال کھڑا ہوگا, اور ان سب باتوں کے بعد اگر آپ مطمئن نہیں کہ آپ درست جگہ پر ہیں, تو پھر کیسے آپ کبھی ایمان کے ذریعے چل سکتے ہیں؟ اگر آپ اسے اپنے ذہن میں رکھیں, اب یہ نفسیاتی علم لگتا ہے جو شاید ایسا ہے اور یہ ہے, لیکن یہ درست ہے. لیکن آپ کو حقیقی طور پر اپنے دل سے کرنا ہے. کیا آپ نے یہ کبھی نہیں سوچا کہ آپ کو یہاں سے اٹھ کر جانا چاہیے؟ آپ نے شاید یہ سوچا نہ ہوگا. سمجھے؟ آپ سمجھ گئے؟ یہ تو صرف آسان سا ہے. آپ یقین کر چکے ہیں, آپ نے ایمان سے پا لیا ہے, آپ نے اعتماد کر لیا ہے. اور کیسے آپ کسی چیز پر اعتماد پا سکتے ہیں جبکہ آپ جانتے ہی نہیں کہ آپ کس طرف جا رہے ہیں؟ میں کیسے اس راہ پر سفر کر سکتا ہوں جس پر میں پہلے کبھی گیا ہی نہیں, اور وہ بھی خطرناک رفتار کے ساتھ, جس راہ پر چاروں طرف موڑ ہی موڑ ہوں, اور یہ بھی نہ جانتا ہوں کہ اگلا موڑ کہاں ہوگا؟ آپ دھیان کے ساتھ دیکھیں کہاں جا رہے ہیں, یا آپ نہیں جانتے کہ کیسے چلنا ہے, اور یہی طریقہ سب کے لیے ہونا چاہیے. اور پھر جب آپ ایسا کرتے ہیں تو آپ اسے سمجھتے ہیں, تو وہ اسے آپ کے لیے منکشف کرتا ہے, اور پھر آپ جانتے ہیں کہ آپ کہاں جا رہے ہیں. تب کوئی بھی چیز آپ کو جانے سے روک نہیں سکتی. और ऐसा ही है। और मेरा ख्याल है कि पालूस भी यहाँ अगरपा को यही बात समझाने की कोशिश कर रहा था कि वो उन्हें बता रहा था कि मैं भी तुम में से एक था। और मेरा अंदाजा है कि शायद अगर ये बैप्टिस्ट भाई आज सुबह अपनी बीवी के साथ बैप्टिस्ट चर्च जाते तो गालबिन ये उन लोगों के लिए गवाही होगी, मैं भी कभी तुम में से एक था, या चर्च ऑफ क्राइस्ट या कैम्बल लाइट ब्रदर के लोग यहाँ मौजूद हैं। जब वो अपने लोगों के पास जाएंगे, मुझे यकीन है कि वो इसे अच्छे नाम से पुकारते हैं, यानी डिसाइपल्स ऑफ क्राइस्ट, वो इसे इसी तरह पुकारते हैं, लेकिन हकीकत में ये अलेक्जेंडर कैम्बल की तालीम है और चर्च ऑफ क्राइस्ट इन ही में से निकला है सिर्फ मौसीकी के सबब से। ये दुरुस्त है, क्या ये दुरुस्त नहीं है? और अब अगर वो अपने लोगों में दोबारा जाए तो वो कहेगा मैं तुम में से एक ही था। और पालूस भी जब अगरपा बादशाह और फेस्तुस के पास जाता है तो उसने यही कहा, मैं तुम में से एक था, मैं फरीसियों का फरीसी था। और वो एक अजीम उस्ताद गमलीएल के जेरे साया रहा था, जो कि यहूदियों के तमाम रस्म व रवाज को जानता था कि वो क्या ईमान रखते थे और क्या ईमान नहीं रखते थे, और कहा यहाँ तक कि मैंने खुदा की कलीसिया को इतना सताया कि उन्हें मौत के हवाले किया, समझे? और उसने कहा, और यही बात है जिसके मुतल्लिक मुझ पर सवाल उठाया जा रहा है कि मैं उनका सताने वाला था। और मैं हमेशा सोचा करता था कि जब पालूस ने स्तिफनस के चेहरे पर जलाल देखा था तो उसकी मौत से जरूरी पालूस की जिंदगी पर गहरा असर पड़ा था। जब स्तिफनस ने आसमान की तरफ देखा और लोग उसे मौत के हवाले करने को संसार कर रहे थे और उसने कहा मैं यीशु को खुदा की दाहिनी तरफ खड़े हुए देखता हूँ। और आप जानते हैं कि आप पैगंबर को तो मार सकते हैं लेकिन आप उसके पैगाम को कभी नहीं मार सकते, यही सच्चाई है। और स्तिफनस तो यीशु के पास चला गया लेकिन वो पैगाम जो स्तिफनस के वसीला आया वो पैगाम अभी तक मौजूद है, क्योंकि पालूस उसी के मुतल्लिक बात कर रहा था। और जैसा कि वो उन सब में कमतर था और अपने आप को कुछ भी कहलाने के काबिल नहीं समझता था, क्योंकि उसने तो गवाही दी थी और खुदा की रजामंदी से उन्हें इस रास्ते पर चलने की असलाह दी थी। और इसीलिए पालूस भी सब इंसानों की मानिद है और उसे इंसानों के सामने यही करना चाहिए। पालूस अपने मुतल्लक बताता है, अपनी पिछली इब्तदाई जिंदगी के मुतल्लक बता रहा था कि वो क्या था, और वो कलामे मुकद्दस की बुनियाद के मुताबिक जो वो दिखा रहा था और जो वो कर रहा था वो कलाम के मुताबिक था, लेकिन ये उनके ईमान के खिलाफ था। वो अभी भी उनको दिखा रहा था कि ये कलामे मुकद्दस में था। इसलिए मेरा ख्याल है कि हम कोई भी हों, और जैसा कि मैं अक्सर कह चुका हूं भाइयों से जो इबादत में होते हैं, अगर मैंने कभी ऐसी बातें हासिल की हैं जो कि कलामे मुकद्दस में नहीं हैं, तब मैं सोचूं कि ये ठीक है, या फिर किसी दूसरे भाई को चाहिए कि हम आएं और एक दूसरे से कहें ये बातें बाइबल में नहीं हैं। आप समझ गए? ये हो सकता है कि वो बाइबल में हों मगर आपने इसका कुछ मुख्तलिफ मतलब निकाल लिया हो, ये बात है, लेकिन अगर ये बाइबल में है तो ठीक है। अब पालूस इसी बात की तर्जमानी कर रहा था कि नबी ने क्या कहा था और जो मूसा ने कहा था ऐसा हो रहा था, और उसकी राह चलते रोया में यीशु से मुलाकात हुई और यीशु ने उसे पुकारा था, जैसा कि उसने कहा कि ये बात उन यहूदियों के नजदीक कोई बड़ी बात ना थी, जैसे उसने कहा ए बहादुर फेस्तुस और दूसरे लोगों, जैसा कि ये बात तुम्हारे नजदीक अजनबी होगी कि खुदा मुर्दों को जिंदा करेगा, समझे? क्योंकि अगर तुम जानते हो कि खुदा ने पिछले जमाना में अपने कलामे मुकद्दस के जरिए क्या क्या किया था तो यकीनन तुम जान जाते हो कि वो इस लायक है कि मुर्दों को भी जिंदा करे। और फिर पालूस ने कहा कि उसने उन्हें ये तजर्बा दमिश्क की राह पर दिया था कि वहाँ क्या हुआ था, ताकि उनको मालूम हो जाए कि ये वही यीशु है जिसके मुतल्लिक उन्होंने बड़ी बेकरारी से मनादी की, और ये वही खुदा था जिसकी उन्होंने सारी उम्र खिदमत की थी, क्योंकि वो बियाबान में भी उनके साथ था, उसने उनकी रोशनी बनकर रहनुमाई की थी, आग का सतून बनकर उनकी रहनुमाई की थी, और फिर दोबारा इसी रोशनी में वो पालूस पर जाहिर हुआ था और उसे अंधा कर दिया था। और पालूस ने पूछा खुदावन तू कौन है? उसने कहा मैं यीशु हूँ जिसे तू सताता है, पहने की आर पर लात मारना मुश्किल है। और वो उनसे बयान करने की कोशिश कर रहा था कि ये क्या था, और वो उनको सिखाने की कोशिश कर रहा था, और वो लोगों के सामने ये पेश कर रहा था जैसा की وہ جو تھا وہی یسوع مسیح مسیحا تھا اور وہی مر گیا تھا اور خدا نے اسی یسوع کو اٹھا کھڑا کیا تھا اور یہ کلام مقدس کے مطابق تھا اور اب وہ خدا باپ کے پاس آسمان پر چڑھ گیا اور جیسا کہ وہ اس کے جی اٹھنے کا گواہ تھا اور کیونکہ یہ معجزات اور نشانات اور حیرت انگیز کام جو کہ ان لوگوں کے سامنے اجنبی تھے لیکن حقیقی ایماندار کے نزدیک وہ کوئی نئی بات نہ تھی کیونکہ بائبل نے ایسا ہی فرمایا تھا. آئیں پیچھے نبیوں پر نگاہ کرتے ہیں کیسے انہوں نے پیشگوئیاں کی تھی کہ مسیح کے آنے پر کیا ہوگا اور وہ کیا کرے گا. تب لنگڑے ہرن کی مانی چوکڑیاں بھریں گے یسایا 35 اور کلام مقدس کے مطابق حوالہ جات یہی پیش کرتے ہیں اور ہم نے یہ حوالہ جات لکھے نہیں ہیں لیکن شاید وہ پیچھے اپنی اس بات کو جاری رکھتے ہوئے بادشاہ کے سامنے اور حوالہ جات پیش کرے کیونکہ وہ شاید اس کے ساتھ اتنے صبر سے کام نہیں لے رہے تھے جیسے کہ آپ میرے ساتھ صبر سے پیش آ رہے ہیں. اس طرح وہ ان سے بیان کرتا ہی جا رہا تھا اور کوشش کر رہا تھا کہ ان کو بتائے کہ یہ وہی خدا ہے جس کی انہوں نے بندگی کی تھی. اور تب دوبارہ اس نے کہا کہ جس طریقے کو آپ بدتی کہتے ہیں کہ یہ پاگلپن ہے, دیکھا جس طریقے کو آپ دین سے انحراف کہتے ہیں اسی طریقے سے تو میں اس کی بندگی کرتا ہوں جس خدا کی بندگی تم کرتے ہو, دیکھا اسی طریقے سے جسے تم بدت کہتے ہو. اور مجھے یقین ہے کہ اگر ہم آج اپنے پرانے گرجوں کے ساتھ جن سے ہم تعلق رکھتے تھے یعنی جیسے پریسبیٹیرین, کیتھولک, بیپٹسٹ اور مختلف ہیں کھڑے ہو جاتے ہیں تو ہماری بھی یہی گواہی ہوگی ان لوگوں کے سامنے جو چاہتے ہیں کہ ان بھائیوں کو ان کی طرح پاگل خانے بھیج دیں یا اسی طرح کچھ ان کے ساتھ کریں. جس طریقے کو بدعت کہتے ہیں اسی طریقے سے میں اپنے باپ دادا کے خدا کی عبادت کرتا ہوں. اور اگرپا کے سامنے کیسی ایک عظیم گواہی تھی, یہاں تک کہ پالوس کی گفتگو کے دوران ہی اگرپا چلا اٹھا اور کہا, پالوس ساؤل تو تھوڑی سی نصیحت کر کے مجھے مسیحی کر لینا چاہتا ہے. دیکھیں کیسے اس نے کلام مقدس کو واضح طور پر پیش کیا جبکہ وہ اس کی ہیکل ہی کا تھا, لیکن کلام مقدس کامل طور پر واضح تھا. یہاں تک کہ اگرپا نے کہا, پالوس تو تھوڑی سی نصیحت سے مجھے اپنی طرح بنانا چاہتا ہے. پالوس نے کہا, میں تو چاہتا ہوں کہ تم سب بھی میری مانند ہو جاؤ اور مکمل طور پر یہی چاہتا ہوں کہ آپ اور میں ان بندھنوں میں نہ رہیں جن میں تھے, آپ سمجھ گئے, اور جیسا میں ایماندار ہوں تم بھی ویسے ہی ہو جاؤ. اور دوسرے لفظوں میں اگر میری خواہش یہ ہے کہ تم بھی اسی طرح کے مکاشفات پاؤ جس طرح میں نے انہیں پایا, دوسرے لفظوں میں میری خواہش ہے کہ تم بھی یہی کر سکو, سمجھے, میری صرف یہی خواہش ہے کہ تم بھی ایسے ہی ہو جاؤ. مجھے یقین ہے جب فیسطس نے یہ سنا ہوگا تو اس نے پالوس کو بتایا ہوگا کہ زیادہ علم نے تجھے پالوس دیوانہ بنا دیا ہے, لیکن پالوس تو اسے بتانا چاہتا تھا کہ وہ نہیں, کیونکہ وہ جان گیا کہ کہاں کھڑا تھا. اور اے بھائیو آج صبح میں بھی یہی کہوں گا, میری خواہش ہے کہ شاید میں سب سمیت, لیکن میں پالوس کی زندگی کو یہاں لپیٹنا نہیں چاہتا لیکن اپنی بات کو اس چھوٹی سی گفتگو کو بنیاد بنا کر کہنا چاہتا ہوں, کیونکہ آج صبح یہاں بہت سارے ہیں جو شاید پیغام دیں گے لیکن میں اس بات کو کہنے کا موقع چاہتا ہوں. اور جیسے کہ میں نے سنا ہے اور میری تمنا ہے کہ آپ جیسے مختلف گرجوں, بیتیل ٹیمپل, انڈیپینڈنٹ اسمبلی آف گاڈ اور مختلف جگہوں میں جاتے ہیں, میری تمنا ہے کہ آپ سب بھی وہ دیکھ سکو جو میں دیکھتا ہوں تاکہ تم سمجھ سکو, اور میں چاہتا ہوں کہ تم رویا کو دیکھو جو میں دیکھتا ہوں, تب آپ واضح طور پر سمجھ جائیں گے اور میری خدمت کو اچھے طریقے سے سمجھ جائیں گے. جب میں نے بیپٹسٹ چرچ کو چھوڑا اور پینتیکوست میں داخل ہو گیا اور ڈاکٹر روئے ای ڈیویس جنہوں نے مجھے مشنری بیپٹسٹ چرچ میں مقرر کیا تھا انہوں نے مجھے بتایا کہ میں نے کوئی خوفناک خواب دیکھا ہے جب خداون کا فرشتہ آیا اور اس نے مجھ سے باتیں کی, اور آپ جانتے ہیں تب وہ شفایہ نعمت جو دھیرے دھیرے بڑھ رہی تھی وہ کیا تھی. اور میں پینتیکوسٹل کے متعلق کچھ نہیں جانتا تھا, میں نے صرف یہ سن رکھا تھا کہ وہ ایک جنونیوں کا گروہ ہے جن کی فرش پر پاگل کتوں کی طرح رال ٹپکتی ہوتی ہے اور پھر واپس زندگی میں لانے کے لیے ان پر پنکھا جلنا پڑتا ہے, اور بس کچھ اسی طرح سنا تھا, اور بس یہی کچھ تھا جو میں نے پینتیکوسٹل لوگوں کے بارے میں سنا تھا. ڈاکٹر ڈیویس نے کہا کہ تم کس طرح سوچتے ہو کہ کوئی تمہاری سنے گا. میں نے کہا اگر خدا مجھے بھیج رہا ہے اور جہاں کہیں بھی بھیج رہا ہے کوئی تو ہوگا جس کے پاس وہ مجھے بھیج رہا ہے, یہ سچ ہے, سمجھے. اسی لیے میں نے ڈاکٹر ڈیویس کو بتایا वो एक हकीकत था और मैंने खड़े होकर उसे देखा था और मैंने ऐसा ही कहा और मुझे उसने इन रोयाओं के मुतल्लक बताया। और ऐ भाइयों, मैं एक अजीम ईमानदार हूं और जैसा कि नेमतें और बलाहट ला तब्दील है, मैं इस पर ईमान रखता हूं। आप पैदा हुए हैं, आप वो कुछ नहीं हो सकते जो कुछ आप नहीं हैं, और जब कभी आप अपने आप को कुछ बनाने की कोशिश करते हैं जो कि आप है ही नहीं, तो आप एक रयाकार की तरह एक ड्रामा कर रहे होते हैं। और खुदा मुझे एक रयाकार होने से पहले ही हलाक कर दे, समझे, मुझे वैसे ही रहना है जैसा कि मैं हूँ, और तब उसे सादा और साफ होने दो, और तब मुझे इस तरह रहने दो, और तब हर कोई जानता है, और तब आप भी बिल्कुल सही तौर पर जान जाएंगे। और इसी तरह अब जैसे कि आप जानते हैं कि मैंने स्कूल से कुछ ज्यादा तालीम नहीं पाई, जैसा कि मैंने कहा था, इसलिए मैं थियोलॉजी में बहुत ही कमजोर हूँ, और मेरा अंदाजा है कि आप ये जानते हैं, समझे। और एक मनाद होते मैं अपने आप को उन लोगों में नहीं गिन सकता हूँ, क्योंकि ना तो मैंने इतनी तालीम पाई और ना ही इतने अच्छे अल्फाज हैं, और इसी तरह कुछ और बातें, लेकिन जो थोड़ा सा मेरे पास है उसे जैसे कि मैं जानता हूँ, वो सब खुदावंद यीशु के फजल की बदौलत है, और मैं कोशिश करता हूँ कि जहाँ कहीं भी जाऊँ तो अपने भाइयों के साथ इसे बयान करूँ। और लेकिन जब मैंने बैप्टिस्ट चर्च को छोड़ा, और वो सिर्फ एक चर्च ही है जिसमें मैं कभी आया, उसमें मखसूस हुआ था, और मैं 1933 में मखसूस हुआ था मिशनरी बैप्टिस्ट चर्च में, जो कि जेफरसनविल इंडियाना में है, और ये एक साउदर्न बैप्टिस्ट कन्वेंशन का रुकन है। तब उसी वक्त जब मुझे बाहर निकाला गया था, और अब बैप्टिस्ट चर्च भी एक खुद मुख्तार चर्च है, हम तमाम ये जानते हैं कि ये एक और जो कुछ आप चाहें वहाँ उसका प्रचार कर सकते हैं। अगर आपकी जमात इसके लिए खड़ी हो, वो सिर्फ आप जो कुछ चाहें वो प्रचार कर सकते हैं, और मुझे ये पसंद है, देखें, क्योंकि मैं ईमान रखता हूँ कि रसूलों जैसा है, क्योंकि सर ही कलीसिया को तरतीब में लाता है, जो कि चरवाहा है, हम ये महसूस करते हैं क्योंकि ये पास्टर है। और अगर कोई बिशप या कोई और शख्स पास्टर के हासिल करदा मुकाशफात को ठुकराता है, तो फिर खुदा उसकी कलीसिया के साथ कैसे काम कर सकता है, आप समझ गए, आप इसे पाना ही नहीं चाहते। इसीलिए जब मैं वहाँ से बाहर आया, तो मैं एक पहले ग्रुप के साथ मिला, जो सेंट लुइस मिसूरी में छोटी बेटी डोरटी की शिफा के लिए दुआ कर रहा था। ये ग्रुप यूनाइटेड पेंटिकॉस्टल था, या एक यीशु नाम पेंटिकॉस्टल चर्च था, और ये पास्टर इसी गिरजे से ताल्लुक रखता था, और उसकी छोटी बेटी ने शिफा हासिल की थी। दोस्ताना तौर पर मैंने सोचा कि उन्होंने अपने आप को पेंटिकॉस्टल बनाया है, क्योंकि वो अपने आप को यही पुकारते थे, यानी जीसस ओनली, और मैंने सोचा यही है वो जिसने इन्हें पेंटिकॉस्टल बनाया, और यही वजह थी कि वो अपने आप को पेंटिकॉस्टल कहलवाते थे, और ये मुख्तलिफ फिरकों में थे। इसी तरह ठीक है, तो फिर मैं वहाँ से चला गया, और इस अच्छे आदमी ने एक बड़ी इबादत सेंट लुइस में मुनक्कद करवाई थी, जिसकी वहाँ तस्वीर भी छाया हुई थी, और हम कील ऑडिटोरियम में थे, और पहली रात, दूसरी रात वहाँ तकरीबन 14,000 लोग थे, और वो ऑडिटोरियम लबालब हो गया था, और हम ऐसा भी ना कर सके, यहाँ तक कि वहाँ पुलिस भी मौजूद ना थी कि उनको दरवाजों से दूर रखती। और तब हम वहाँ से रिचर्ड टी रेड ब्लेसड ओल्ड बाइबल आवर टैबरनेकल, जो कि जॉन्सबोरो में था, जो कि बिल्कुल एक गिरजे की तरह ही था, इसमें चले गए, और वहाँ से डॉक्टर जी एच ब्राउन, जो कि उसी जगह 505 विक्टर स्ट्रीट इन लिटल रॉक अर्कनसास में था, और जो वहाँ वेस्ट कोस्ट की तरफ है। और फिर जब मैं वेस्ट कोस्ट में पहुँचा, तो मैं इस नतीजे पर पहुँचा, और तब मैंने पाया कि पेंटिकॉस्टल लोगों के दरमियान और इनके गिरजों में काफी तफरीके हैं, जैसे कि हम बैप्टिस्टों में हैं। देखें, वो बहुत मुख्तलिफ किस्म के थे, वो आपस में भी मुख्तलिफ इकसाम में तकसीम हुए थे, और असेंबली ऑफ गॉड, चर्च ऑफ गॉड, और कुछ ये और कुछ वो और कुछ ऐसे, और मुख्तलिफ तफरीके हैं, और उन्होंने अपने आप को एक दूसरे से अलग कर रखा था, और अपने चुगिर्द हद बंदी कर रखी थी। और दूसरे कई भाई मेरे पास आते और कहते, क्यों आप जीसस ओनली ग्रुप में हैं? मैंने कहा, नहीं, मैं नहीं हूँ, मैं अपने आप को नहीं कहता, समझे। उसने कहा, तो फिर क्यों आप उन लोगों के साथ जुड़े हुए हैं? मैंने कहा, बहुत बेहतरीन, लेकिन ये मुझे वो नहीं बनाता, समझे। और मैंने कहा, मैं सिर्फ, वो तो भाई हैं। और उसने कहा, क्यों आप उस ग्रुप में हैं? वो तो झुंड, क्योंकि उनके पास कुछ नहीं है, वो तो सिर्फ गिद्धों का एक झुंड है। اور دوسری چیزیں جو انہوں نے اپنے چوگرد اس طرح باندھ رکھی ہیں. کہاں؟ میں نے کہا اب میں معافی چاہتا ہوں, میں وہاں حقیقی خدا پرست لوگوں سے ملا ہوں اور وہ خدا کے لوگ ہیں. اور میں نے کہا میں یقینی طور پر خفا ہو کر ان لوگوں کو برا کہتا ہوں, لیکن وہ برے لوگ نہیں ہیں. ٹھیک ہے. اور تب میں نے ادھر ادھر کر کے اس کی بات کو ٹالنے کی کوشش کی. ٹھیک ہے. تب میں نے ان کے نظریے کا مطالعہ کرنا شروع کیا کہ ان کے علیحدہ پن کی وجہ کیا تھی اور کس چیز نے انہیں جدا جدا کر دیا تھا. اور میں نے ان لوگوں کے دو بڑے گروپ پائے, ایک ان میں سے تھا جیزس اونلی اور دوسرا اسمبلی آف گاڈ, اور وہ ایک دوسرے سے پانی کے بپتسمے دینے کے معاملے میں الگ الگ ہو گئے تھے. ایک گروپ کے لوگ یہ کہہ کر بپتسمہ دیتے باپ بیٹے اور روح القدس, اور دوسرے گروپ کے لوگ یسو نام لے کر بپتسمہ دیتے تھے. بہت اچھا, میں نے دیکھا کہ دونوں جانب بڑے عظیم انسان ہیں جو کہ خدا کے خادم ہیں. اور میں نے دل میں سوچا اے خدا, اگر ہو سکے تو میں ان دونوں گروہوں کو ملے ہوئے دیکھوں اور یہ آگے ہی بڑھتے جائیں, اور کوئی بھی حد بندی کر کے یہ نہ کہیں کہ ہم ایک دوسرے کے ساتھ رفاقت نہیں رکھیں گے. لیکن میں نے یہ بات پائی کہ ان لوگوں کے درمیان شیطانی روح گھس گئی تھی, اور یہی نفرت اور کینہ کا سبب بنی ہوئی تھی جس نے ان لوگوں کے درمیان اس بات کو پھیلا رکھا تھا. اور میں نے سوچا کہ یہ تو وہ بات ہے جو شیطان چاہتا ہے, صرف یہی وہ بات ہے جو شیطان چاہتا ہے. اور جب آپ کی بندوقیں ایک دوسرے پر تنی رہیں گی تو شیطان کو مارنے اور لڑائی کرنے کی ضرورت ہی نہیں ہے. اور پھر اس طرح آخر کار اس بات کا فیصلہ ہو ہی گیا, اور یہ بات واشنگٹن سیٹل میں تقریباً 1946 میں کھل کر ظاہر ہو گئی. اور ایک صبح مجھے اسی طرح ہوٹل لابی میں چند ایک خادموں کے ساتھ ناشتہ کرنے کی میز پر لایا گیا تھا, اور میں نے دو اہم آدمیوں سے گفتگو کی تھی, اور ان میں سے ایک تھا ڈاکٹر نیس. میرا خیال ہے کہ آپ اسمبلی آف گارڈ کے بھائیوں کو وہ یاد ہوں گے. وہ نارتھ ویسٹرن علاقہ میں تھے, بڑے اچھے انسان, پڑھے لکھے اور سکالر تھے, اور وہ اسمبلی آف گارڈ کی نمائندگی کر رہے تھے. اور پھر ڈاکٹر سیزم جو کہ یونائٹڈ پینٹیکاسٹل چرچ کے تھے, اور میرا اندازہ ہے کہ آپ یونائٹڈ پینٹیکاسٹل کے بھائی انہیں جانتے ہیں, اور اسی طرح وہ بھی نارتھ ویسٹرن علاقے ہی میں تھے, اور وہ بھی اسی ڈسٹرکٹ کے تھے. ٹھیک ہے, یہ دو آدمی موجود تھے اور مجھے ان دونوں کے سامنے لایا گیا تھا, اور وہ دونوں بڑے تیز تراز تھے, اور وہ ہر طریقے سے مجھے مات دینے کے لیے کاٹ رہے تھے. اور میں نے دل میں سوچا مجھے کیا کرنا چاہیے, میں کیا کر سکتا ہوں اب. ٹھیک ہے, انہوں نے کہا اچھا اب تمہیں دونوں میں سے ایک کی طرف تو ہونا ہی چاہیے. اگر تم یسو نام والوں کے ساتھ چلنا چاہتے ہو تو یسو نام والوں کی طرف ہو جاؤ, اور اگر تم اسمبلی آف گارڈ والوں کی طرف ہو جاؤ تو تمہیں یسو نام والوں کو چھوڑنا پڑے گا. اسمبلی آف گارڈ کے ہو جاؤ یا کچھ اس طرح. اور کہا اور میں ایک ایسے مقام پر پہنچ گیا تھا کہ مجھے کچھ دکھانا پڑے گا. میں نے اس صبح نیچے جانے سے پہلے خدا کے حضور دعا کی تھی. میں نے کہا اے خدا میری مدد کرنا, کیونکہ یہاں دو عظیم انسان ہیں اور وہاں خدا کے دیگر ہزاروں خدام بھی موجود ہیں, اور خداوند تو نے مجھے یہاں ایک خدمت کے ساتھ بھیجا ہے, اور یہ دونوں بھی تیرے خادم ہیں, اور جبکہ یہ دونوں ایک دوسرے سے لڑ رہے ہیں تو میں ان کے درمیان کون سا اخلاقی یا روحانی اختیار استعمال کروں, سمجھے؟ تب مجھے ایسا کرنا اچھا محسوس نہیں ہوا. میں نہیں سمجھتا کہ ایسا کرنے میں میرے لیے کوئی مسیح کی مرضی ہے. اور میں نے کہا اے خدا میری مدد کرنا, اور مجھے کچھ کرنے کو دے یا مجھے کچھ کہنے کو دے. اور تب میرے پاس کوئی نہ تھا, اور مجھے صرف کھڑا رہنا پڑا. اس صبح صرف میں تھا اور خداوند یسو تھا. بہت بہتر, لیکن تب اتنی بڑی بحث چھڑ گئی کہ تم کیا کرنے جا رہے ہو اور تم نے کیا فیصلہ کرنا ہے. میں نے کہا میرا فیصلہ تو پہلے ہی ہو چکا ہے, اور جیسا کہ میرا فیصلہ یہ ہے کہ میں آپ دونوں کے درمیان کھڑا ہوں گا اور کسی تنظیم کے ساتھ ناطا نہیں جوڑوں گا, اور ان دونوں کے کندھوں پر ہاتھ رکھ کر کہا کہ ہم سب بھائی ہیں, سمجھے؟ دیکھیں ہم بھائی ہیں, سمجھے؟ اور میں نے کہا میں نے وہ سب کتابیں پڑھنے کی کوشش کی ہے جو کہ میں پڑھ سکتا تھا کہ یہ بات کیسے ابھر کر آئی ہے جسے ہم نیا مسئلہ کہہ رہے ہیں, کیسے ہم الگ ہو کر اپنے اپنے راستوں پر چلنا شروع ہو گئے ہیں. اور میں نے کہا یہی دلائل जो आपके दरमियान है। मैंने कहा बिल्कुल इसी चीज ने पेंतिकॉस्टल लोगों को तोड़कर अलग कर दिया और उसी दिन यानी पेंतिकॉस्ट के बाद उन्होंने एक दूसरे पर इल्जाम लगाना शुरू कर दिया और मैंने कहा यही चीजें हमें फिर अलग कर रही हैं। मैंने कहा क्या ऐसा मुमकिन है कि आपके दरमियान आप भाइयों के दरमियान कोई दरमियानी हो, क्या कोई ऐसा है कि आपके दरमियान खड़ा हो सके? ठीक है तो फिर वो इस बात पर अपना मुंह ना खोल सके क्योंकि ये बात उन पर तेज धार की तरह चली थी। आप जानते हैं कि 15 या 20 बरस पहले ये कैसे हुआ था, क्यों एक ग्रुप ने अपने आप को दूसरे ग्रुप से बाहर कर लिया था, क्योंकि उनके दरमियान बड़ी तकरार हुई थी। बस मैंने कहा ठीक है भाइयों, अब ये वो है जो मैं करने जा रहा हूँ और मैं ये कहने जा रहा हूँ कि खुदा ने किसी भी तरह मुझे कभी भी बपतिस्मा देने के लिए नहीं भेजा, उसने मुझे अपने बीमार बच्चों पर दुआ करने के लिए भेजा है। मैंने कहा बस मैं तो बीमार बच्चों के लिए दुआ करने जा रहा हूँ और तुम खादम लोग अपने अपने बपतिस्मे देते रहो। मैंने ठीक इसी तरह कहा था। मैंने कहा अब मैं आपसे कुछ पूछना चाहता हूँ ताकि आप लोग इस बात को समझ जाएं। मैंने कहा भाई नस, ये जो यस्सु नाम के लोग हैं, क्या आप ईमान रखते हैं कि उन्होंने रूह कुछ को हासिल किया है जब उन्होंने नई नई जुबानें बोली और बिल्कुल वही काम किए जो कि असेंबलीज ऑफ गॉड वाले करते हैं? भाई ने कहा यकीनन हम ईमान रखते हैं कि उन्होंने रूल कुछ को हासिल किया है। फिर मैंने कहा भाई सिजम, क्या आप ईमान रखते हैं कि जब असेंबलीज ऑफ गॉड वालों ने नई नई जुबानें बोली और बिल्कुल वही काम किए जो आपने किए तो क्या उन्होंने रूल कुछ का बपतिस्मा पाया? भाई कहते हैं यकीनन मैं ईमान रखता हूँ कि उन्होंने रूल कुछ पाया। तब मैंने कहा अब बाइबल मुकद्दस फरमाती है कि खुदा उनको रूल कुछ का बपतिस्मा देता है जो उसकी ताबेदारी करते हैं। अब किसने उसकी ताबेदारी की है, किसने उसकी ताबेदारी की? अब तुम में से किसने खुदावन की ताबेदारी की है? और खुदा ने आप दोनों ही को रूल कुछ से नवाजा है, समझे? मैंने कहा भाई सिजम, क्या आप कहेंगे कि भाई नस ने रूल कुछ हासिल नहीं किया? उसने कहा नहीं मैं ऐसा नहीं कहूंगा। मैंने कहा भाई नस, क्या आप कहेंगे कि भाई सिजम ने रूल कुछ हासिल नहीं किया? उसने कहा नहीं मैं ऐसा नहीं कहूंगा, समझे? जैसा कि वो दोनों इस बात पर ईमान रखते थे कि उन दोनों के पास रूल कुछ है। लेकिन है भाइयों, आप देखें कि इसमें तो कोई समझदारी की बात नहीं, इसमें कोई समझदारी की बात नहीं लगती। और फिर कुछ देर बाद मैंने सुना कि अब मैं एक मिनट में अपने नुक्ता पर वापस आऊंगा और भाइयों का मामला खत्म हुआ। और जब मैंने फिनलैंड को छोड़ा था जहां खुदा ने हमें बेहतरीन इबादत कराने का मौका दिया जैसा कि मैंने सोचा था, और यहीं इसी जगह पर वो मुर्दा बच्चा जिंदा हुआ था और खुदा ने और बड़े अजीम काम किए थे। मैं स्वीडन में स्टॉकहोम में लेवी फेत्रो से जो के फिलाडेल्फिया चर्च के हैं मिला था, जो के खुदा का अजीम बंदा है और फिलाडेल्फिया चर्च से ताल्लुक रखता है, भाई गोल्डन लैंड से, जो अब मैं नहीं सोचता कि अब वो इससे ताल्लुक रखते हैं, मगर वो असेंबलीज ऑफ गॉड से ताल्लुक रखते थे और असेंबली ऑफ गॉड वाले मेरे स्पॉन्सर बैन अल-अक़वामी तौर पर रहे हैं और फोर स्क्वायर वाले जो कि असेंबली ऑफ गॉड से निकले हैं वो भी मेरे स्पॉन्सरों में से एक हैं और वादानियत वाले भी बैन अल-अक़वामी सतह पर मेरे स्पॉन्सरों में से एक हैं, समझे? और तब मैं इस बात पर खड़ा रहा और इसी बात पर डटा रहा और वो आपस में लड़ते रहे और मैंने किसी की तरफदारी ना की जब तक हम ये नहीं देख सकते कि हम भाई हैं और इकट्ठे चलें और तब हम तमाम इस नुक्ते को एक ही निगाह से देखेंगे कि हम एक ही तरफ आ रहे हैं और हम इस तहरीक पर काम कर रहे हैं। और आपको अपनी तहरीक और कामों को जरूर परखना चाहिए। पहले इसे परखें, सबसे पहले खुदा की मर्जी को पाएं और फिर अपने निशानों को देखें और फिर अपनी तहरीक को परखें और देखें कि आया ये आपकी तहरीक दुरुस्त है। तो फिर जैसा यीशु ने मरकज की इंजील 11 बाब और 24 आयत में कहा था कि अगर तू इस पहाड़ से कहे तू इस जगह से उखड़ जा और अपने दिल में शक ना करे, लेकिन आप अपने दिल में शक करते हैं और कहते हैं कि आया ये खुदा की मर्जी है या नहीं, या ये कहते हैं कि मेरे काम और तहरीक दुरुस्त है या नहीं, तो ये कैसे उखड़ जाएगा? लेकिन जब आप जानते हैं कि आपकी तहरीक दुरुस्त है और ये खुदा की मर्जी है और आपके काम भी दुरुस्त हैं, तो ये उखड़ सकता है। बस यही बात है, या फिर खुदा ने कुछ गलत बताया है। यही वजह है कि जब मैं कलीसियाओं में प्लेटफॉर्म पर जाता हूँ तो मैं प्लेटफॉर्म पर ऐसी बातों का तनाजा खड़ा नहीं करता और मैं इन बातों को छोड़ देता हूँ। देखें, ये आप लोगों पर इंसार है, समझे? और मैं इस इलाही नेमत से आप लोगों की मदद करने और मसीह के लिए रूहों को जीतने के लिए हूँ। आप समझ गए? समझे, इससे कोई फर्क नहीं पड़ता आप अपना बपतिस्मा लें। लेकिन जब ये आता, बेशक मुझे सब कुछ पुकारा गया, मुझे बहुत कुछ पुकारा गया, میں نہیں جانتا کتنی ہی مرتبہ اور کہیں سے بھی کہ ایک خدا کا مجسم بیٹا اس سے لے کر ایک شیطان تک پکارا گیا، ہر ایک بات کہی گئی۔ یہ بالکل ٹھیک بات ہے، لیکن ان سب باتوں کے بعد بھی میں آپ کا بھائی ہوں اور خدا کی بادشاہی میں آپ کا ساتھی ہوں، آپ سب کے ساتھ جو خدا کی بادشاہی کے لیے کام کر رہے ہیں، اور یہ بالکل سچ ہے۔ اب میں چاہوں گا کہ اگر یہ ٹھیک ہے اور آپ سوچتے ہیں کہ ہمارے پاس کافی وقت ہے، تو میں یہ آپ کو بتانا پسند کروں گا کہ ہم نے کیسے اس کا فیصلہ کیا۔ ایک منٹ کے لیے رکیے بھائیو، کیا بھائیو اب یہ ٹھیک ہوگا؟ بھائی بھائی نس، وہ تمام ٹھیک ہے۔ یہ بات آپ لوگوں کی تھوڑی مدد کرے گی اور آپ اس قسم کی بات سے کچھ سمجھ سکیں گے، اور مجھے کچھ باتیں جو یاد ہیں انہیں یہاں لکھ رکھا ہے جو میں نے وہاں سے لی تھی۔ اور تب انہوں نے مجھ سے پوچھا آپ کا تثلیث کے متعلق کیا خیال ہے، اور کیا آپ ایمان رکھتے ہیں کہ خدا کی ایک تثلیث تھی؟ اب اے بھائیو، جب ہم اس بات تک رسائی حاصل کرتے ہیں تو میں امید کرتا ہوں کہ اس بات کے بعد ہم سب بھائی ہی رہیں گے جیسے کہ ہم پہلے تھے، سمجھے؟ لیکن میں محسوس کرتا ہوں کہ اس بات کو آپ تک پہنچا دوں، کیونکہ آپ کے لوگ اکثر ہماری عبادات میں آتے ہیں، اور میں یقینی طور پر یہ نہیں چاہوں گا کہ یہاں سے دھوکہ کھا کر جائیں۔ اور میں نے ہمیشہ لوگوں کو بتایا جو میرے پلیٹ فارم کی منادی کے علاوہ بھی سوالات پوچھتے ہیں، اور یہاں میرا سیکرٹری ہے اور وہ دوسرے لوگ بھی موجود ہیں، اگر وہ مجھ سے کوئی سوال پوچھتے ہیں جیسے کہ آپ کا اس کے بارے میں کیا خیال ہے یا اس کے بارے میں کیا خیال ہے، تو میں کہتا ہوں اپنے پاسبان سے پوچھیں، سمجھے؟ کیونکہ اگر اس نے آپ کی اس حد تک رہنمائی کی یہاں تک کہ آپ نے رلکس کو حاصل کیا، تو وہ آگے بھی آپ کی رہنمائی کرے گا۔ آپ سمجھ گئے اپنے پاسبان سے پوچھیں، کیونکہ ان چھوٹی چھوٹی باتوں سے گڑبڑ ہو جاتی ہے، اور اسی لیے اس سے پہلے ہی میں انہیں چھوڑ دیتا ہوں۔ آپ سمجھ گئے؟ اب میں یہ کہہ چکا ہوں کہ میں تنظیموں کی ایک لڑائی میں تھا، اب میں نہیں ہوں، اور میرا خیال ہے کہ ادارے اچھے ہیں، مگر جب آپ کے ادارے کا سسٹم خراب ہو جاتا ہے تو اس غلط سسٹم کے میں خلاف ہوں، سمجھے؟ یہ کوئی مسئلہ نہیں ہے کہ وہ وحدانیت والے ہیں یا تثلیث والے، یہ جو کچھ بھی سسٹم ہے۔ اور جب آپ کوئی داغ لگاتے ہیں تو تب آپ کہتے ہیں ہم اسمبلیز آف گاڈ ہیں، ٹھیک ہے؟ تو پھر گلی کے اس طرف کون ہے؟ یہ ہمارے بھائی ہیں، اور وہ یونائٹڈ پینتیکاسٹل کہلاتے ہیں، ٹھیک ہے؟ تو پھر وہاں کون ہے؟ یہ فور اسکوائر کے بھائی ہیں۔ ہم بڑے حیرت انگیز بھائی ہیں، اور ہماری ایک دوسرے کے ساتھ بہترین رفاقت ہے۔ کیا آپ سب ایک جیسی باتوں پر ایمان رکھتے ہیں؟ جی ہاں، ہم بھی انہی باتوں پر ایمان رکھتے ہیں۔ اب ٹھیک ہے، تو پھر تمہیں کس نے ایسا بنا دیا ہے؟ ٹھیک ہے، یہ بھائی اس طرح بپتسمہ دیتے ہیں، اور وہ بھائی اس طرح بپتسمہ دیتے ہیں، اور ہم سے منہ پھیر لیتے ہیں، اور یہ اس طرح بپتسمہ دیتے ہیں۔ بالکل جیسے جنوبی افریقہ میں ہمیں ایک بھائی کا سامنا کرنا پڑا، انہوں نے مجھ سے پوچھا کہ ایک گروپ تین بار منہ آگے کر کے بپتسمہ دیتا ہے، اور دوسرا گروپ تین بار منہ پیچھے کی جانب کر کے بپتسمہ دیتا ہے، اور انہوں نے پوچھا، میں نے کہا تم نے یہ کہاں سے پایا ہے؟ ایک نے کہا جب یسو مرا تو بائبل بتاتی ہے کہ اس کا سر سامنے کی طرف جھک گیا، اور اس نے کہا اس لیے ہمیں منہ سامنے کر کے بپتسمہ دینا چاہیے۔ اور میں نے کہا ٹھیک ہے، اب دوسرے گروپ والوں کیا آپ کا اس کے متعلق کیا خیال ہے؟ انہوں نے کہا کیا آپ کسی مردے کو منہ نیچے کر کے دفناتے ہیں؟ ٹھیک ہے، اور آپ جانتے ہیں کیا ہوا؟ انہوں نے اپنے آپ کو الگ الگ دو گروپوں میں تقسیم کر لیا اور دو تنظیمیں بنا لی۔ او رحم ہو میرے بھائیو، اور یہی کچھ تو ہے جو شیطان چاہتا ہے، بالکل وہی جو وہ چاہتا ہے۔ جی ہاں، آپ اپنے آپ کو لیں۔ اب دیکھیں، یہ کوئی اپوسٹولک فیتھ مشن نہیں ہے، یا دوسری جانب پینتیکوسٹل اسمبلیز نہیں ہے، یہ اس طرح نہیں ہے، بالکل یہاں کی طرح۔ ان دونوں گروپوں میں بڑے اچھے اچھے لوگ ہیں، لیکن آپ دیکھیں کہ یہ کچھ باتوں کا سسٹم ہے۔ جیسے میں نے اکثر کہا ہے، یہ کیتھولک کی طرح ہیں۔ اگر وہ ایک کیتھولک ہے اور نجات کے لیے مسیح پر انحصار کر رہا ہے، تو پھر تو وہ بچ ہی جائے گا۔ واقعی یہ بات درست ہے۔ اور اگر وہ کلیسیا پر انحصار کر رہا ہے، تو پھر وہ ضرور ہی مرے گا۔ اور کوئی بھی پینتیکوسٹل بھائی اب جانتا ہے کہ اگر ہم اپنی نگاہیں پینتیکوسٹل کلیسیا پر جمائے ہوئے ہیں کہ وہ ہمیں بچائے گی، تو ہم آدمیوں کے درمیان بہت ہی کم بخت لوگ ہیں۔ یہ سچ ہے، کیونکہ ہم کھو چکے ہیں، یہ سچ ہے۔ لیکن اگر ہماری نگاہیں یسوع مسیح پر لگی ہیں، تو پھر ہم محفوظ ہیں ایمان کے وسیلہ سے۔ یہ کیا ہے؟ بس یہی ایک مکمل کام ہے۔ और काम करने के लिए छोटी छोटी बातें और तरीके हैं, इससे कोई ज्यादा फर्क नहीं पड़ता। अब मैंने कहा भाई सिज़म और भाई नस, उनके सवालात के जवाब में मैंने कहा अब मैं आप भाइयों में किसी की तरफ नहीं हूँ, और मैं जानता हूँ कि जैसे आप झगड़ रहे हैं तो आप दोनों ही गलत हैं, समझे? क्योंकि मेरे लिए ये कि मैं भले अपनी तालीम से गलत हूँ और अपने दिल से दुरुस्त हूँ, बजाय इसके मुझे अपनी तालीम से दुरुस्त होना होगा और दिल से चाहे गलत हूँ, समझे? मैंने कहा ये सब आपके दिल की हालत पर है, और मैंने ये जानने के लिए इसे अपना हिस्सा बना लिया है। जैसा कि अगर एक इंसान वो जो भी करता है कोई मसला नहीं, वो चाहे वो कितना ही मुख्तलिफ है और वो मेरे मुतल्लिक जो भी कहे, और अगर मैं अपने दिल से ना के फर्जी तौर पर बल्कि अपने दिल से अगर उस इंसान से मोहब्बत नहीं कर सकता तो मैं किसी दूसरे से मोहब्बत करता हूँ, तो फिर मैं जानता हूँ कि यहाँ कुछ गड़बड़ है, समझे? ये सच है, क्योंकि ये बात है, कोई परवाह नहीं। कुछ अरसा पहले लिटिल क्राइस्ट चर्च से एक प्यारा भाई आया और वो वहाँ खड़ा हुआ था, और उसने कहा ये शख्स एक शैतान है, समझे? और उसने कहा कि ये शख्स रूल कुछ की बात करता है। उसने कहा रूल कुछ जैसी कोई चीज नहीं है, ठीक है, वो तो सिर्फ 12 शागिर्दों ही ने हासिल किया था, और इलाही शिफा भी सिर्फ 12 शागिर्दों ही को अता हुई थी। और वो तकरीबन आधा घंटा बोलता रहा, और मैंने कहा भाई थोड़ा मुझे भी मौका दें, क्योंकि मैं भी सोचता हूँ कि मैं भी अपने दफा में कुछ कह सकूँ, समझे? मैंने कहा आपने कहा था कि जहाँ बाइबल बोलती है वहाँ आप बोलते हैं, और जहाँ बाइबल खामोश है वहाँ आप खामोश हैं। और उसने कहा हम ऐसा ही करते हैं। मैंने कहा अब जैसा कि आपने कहा था कि वहाँ सिर्फ 12 रसूलों ने रूल कुछ पाया, लेकिन बाइबल ने फरमाया वहाँ ऊपर बालाखाना में 120 थे जहाँ रूल कुछ उन मर्दों और औरतों पर नाजिल हुआ। बुरा ना मनाएं तो मुझे बताएं, क्या आप ये सोचते हैं कि पालूस रसूल को रूल कुछ नहीं मिला था? उसे तो रूल कुछ इससे काफी देर बाद मिला था, समझे? और आपने कहा था कि शिफा की नेमत सिर्फ 12 रसूलों को दी गई थी, और कुछ दिनों के बाद स्टीफनस गया तो वो 12 रसूलों से ना था, यहाँ तक कि वो एक मनात भी ना था, वो एक डिकन था, और वो सामरिया में गया और बदरूहों को निकाला। और मैंने कहा ओ भाई, तब वो बिल्कुल खामोश हो गया था। जी हाँ, वो इन बातों को कहाँ रखता। और जब ये सब बातें हो गई थी, लेकिन मैंने कहा मैं तुम्हें माफ करता हूँ, तुमने मुझे शैतान कहा, क्योंकि मैं जानता हूँ कि तुम्हारा मतलब ऐसा ना था। और जब उसके पास कुछ ना रहा, वो ऊपर आया और उसने कहा मैं एक बात कह सकता हूँ कि तुम में मसीह का रूह है। मैंने कहा अब भाई मैं कौन हूँ, एक शैतान का या मसीह का, समझे? समझे? लेकिन मैं आपको बताता हूँ, देखें, क्योंकि वो एक इंसान है और वो कह सकता है मगर मैं उससे मोहब्बत करता हूँ, इससे कोई मतलब नहीं। वो मुतफिक नहीं हो रहा था और वो खतरनाक तरीके से लड़खड़ा रहा था और मुतफिक ना हो रहा था। मैं एक शिकारी हूँ और मेरी सारी जिंदगी जंगली जानवरों के साथ गुजरी है, और लोगों ने कहा कैसे मुझे उस वक़्त अपने खंजर के साथ रीच को मारना पड़ा, समझे? लोगों ने पूछा क्या आपको डर नहीं लगा था? मैंने कहा नहीं, अगर मैं उससे डर जाता तो वो मुझे हलाक कर देता, समझे? लेकिन देखें, आप उनको धोखा नहीं दे सकते, वो जानते हैं कि आप उनसे डरते हैं या नहीं। आप घोड़े से डरते हैं तो देखें कि घोड़ा क्या करेगा, वो आपके ऊपर चढ़ आएगा, समझे? तब अगर आप डरपोक हैं तो आप इसे धोखा नहीं दे सकते, आपको हकीकत में उस पर काबू पाना है। और यही तरीका शैतान के साथ है, यही तरीका इंसानों में है। आपको इंसानों से अंदर से मोहब्बत करनी है, आप उनको धोखा नहीं दे सकते, आपको अपने अंदर ही से मोहब्बत करनी है, नहीं तो कहीं ना कहीं आपका रंग जाहिर हो जाएगा, समझे? यही दुरुस्त है, आपको हकीकत में लोगों से मोहब्बत करनी है, और वो जान जाएंगे कि आप उनसे मोहब्बत करते हैं। देखें, इसमें कहीं तो कुछ है। एक भाई ने अभी कुछ दिन पहले मेरी बीवी को बुलाया और पूछने लगा क्या भाई ब्रैनम यहाँ है? मेरी बीवी ने कहा नहीं है। उस शख्स ने कहा ठीक है, मगर एक बात है जो मैं उनसे कहना चाहता हूँ, मैं थियोलॉजी पर उनके साथ बिल्कुल मुतफिक नहीं हूँ, लेकिन ये जरूर कहना चाहता हूँ कि वो मसीह का खादम है। ठीक है, फिर इससे पहले कि मैं चला जाता उसने मेरे लिए एक खत छोड़ा, और उसने उसमें लिखा था जैसे ही आप वापिस आएंगे मैं आपके पास आऊँगा, और मैं वो रूल कुछ का बपतिस्मा चाहता हूँ जिसके मुतालिक आप बता रहे थे। बस आप देखें कि अगर आपके पास कुछ था, और अगर आपके पास कुछ था और आप ये महसूस करते हुए कहने की कोशिश करते थे, तो फिर क्यों आपका इसके साथ ताल्लुक नहीं है? तुम्हारी पुरानी तंजीम अच्छी नहीं है, और तमाम चर्च ऑफ क्राइस्ट के लोग अच्छे नहीं हैं, आप अच्छे नहीं हैं, आप शैतान हैं, तो फिर मैं उस इंसान को कभी भी जीत नहीं सकता था। और अगर मैं उसे कहता कि मैं आपसे प्यार करता हूं और अपने दिल से उसे प्यार ना करता, तो वो बेहतर जान जाता। यही तो सब कुछ है कि आपको ये सब कुछ अपने दिल की गहराई से करना है। और यही बात है जब रातों को मैं प्लेटफॉर्म पर रूहों की आजादी के लिए होता हूँ। देखें, मैं इसके बारे में कभी सोचता नहीं था। फिर मैं रात के खाने के वक्त तक कुछ नहीं खाता और कमरे में दुआ और रोजे में ठहरा रहता हूँ, क्योंकि उसने मुझसे वादा किया है वो ऐसा करेगा। और इसीलिए मैं किसी भी शक के साए के बगैर जाता हूँ, क्योंकि उसने वादा किया है वो ऐसा करेगा। इसीलिए देखें, मुझे मेरी अपनी तहरीक मालूम है क्या है, और मुझे मेरा मकसद भी याद है क्या है, ये के खुदा की बादशाही को आगे बढ़ाऊं। अगर एक आदमी इस जगह जाए, उस जगह जाए, या किसी भी चर्च में जाए, जब तक वह मसीह के पास नहीं आता, मुझे इससे कोई मतलब नहीं। और यही मेरे दिल में है, समझे? और इससे कोई मतलब नहीं अगर हम जाकर चर्च ऑफ क्राइस्ट से नाता जोड़ लें, ये बिल्कुल दुरुस्त है, ये ठीक है अगर वो किसी भी चर्च से नाता जोड़ लें, मुझे इसकी परवाह नहीं। लेकिन जब तक मैं उसकी रूह को यीशु के साथ ना जीत लूं, बस यही अहम बात है। बस मैंने कहा, भाई नस मुख्तलिफ ना बनो। अब मैं ये दिखाने जा रहा हूँ, क्या ये भाई जैसा ये करता है दुरुस्त है? मैंने कहा, मैं एक मिसाल कहना चाहता हूँ और इसमें मैं आपको समझाना चाहता हूँ। अब इस बात को आप अपनी जमातों में ना कहें। अगर आप ऐसा करेंगे तो आप मेरे हक में होंगे और मुझे सिर्फ अपना भाई ही रहने दीजिए, क्या आप समझ गए? और मैंने, और अगर मैं गलत हूँ तो मुझे माफ कर देना। और आज सुबह दोनों ग्रुप ही बैठे हुए हैं और मैं आपसे कुछ बयान करना चाहता हूँ, दोनों वदानियत और असेंबलीज और इसी तरह तसलीस के मानने वाले भी हैं। अब मैं आपके सामने ये बयान देना चाहता हूँ, मैं कहना चाहता हूँ और मेरा ईमान है, दोनों अतराफ के लोग गलत हैं। वो एक दूसरे से लड़ते हैं क्योंकि उनकी तहरीक ही गलत है। और जब तक आपकी तहरीक ही गलत है तो कोई फर्क नहीं पड़ता कि आपके काम कैसे हैं। लेकिन अगर आपकी तहरीक और काम दोनों गलत हैं, तो फिर ये कभी काम नहीं करेंगे, ये तो सच है। अब कुछ लोगों ने कहा, भाई ब्रैनम आप जीसस ओनली हैं। मैं ये कहना चाहता हूँ कि ये गलत है, मैं जीसस ओनली नहीं हूँ। कुछ कहते हैं, भाई ब्रैनम क्या आप तसलीसी हैं? नहीं जनाब, मैं तसलीसी नहीं हूँ, मैं एक मसीही हूँ, समझे? मैं नहीं हूँ। यहाँ तक कि लफ्ज तसलीस बाइबल में मौजूद ही नहीं है, लफ्ज तसलीस का जिक्र तक नहीं है। और ना मैं इस बात पर यकीन करता हूँ कि तीन अलग अलग खुदा हैं। मैं ईमान रखता हूँ एक ही खुदा तीन दफातर में है, बाप बेटा और रूल कुस। और बिल्कुल यही वो इख्तियार है जो हमें मिला है कि बाप बेटे और रूल कुस के नाम में बपतिस्मा दें। और मैं ईमान रखता हूँ कि ये खुदा की फरोतनी है जो नीचे आ रही है। अब खुदा जब पहली मर्तबा इंसान पर जाहिर हुआ तो वो आग के सतून की शक्ल में था। आप ये ईमान रखते हैं क्या? आप नहीं रखते? कोई भी बाइबल का मुतालिया करने वाला जानता है कि आग का सतून जो बियाबान में था वो खुदावन था, जो के अहद का फरिश्ता था, जो मसीह था, क्योंकि उसने कहा वो था, क्या वो नहीं था? मेरा यकीन है ये मुकद्दस योहन्ना 6 में है, उसने कहा इससे पहले कि इब्राहिम था मैं हूँ, वो था, मैं हूँ। बस वो मुकद्दस खुदा था, यहाँ तक कि अगर कोई इंसान पहाड़ को छू लेता तो वो जरूर ही मर जाता। देखा, ये ठीक है। अब वही खुदा अपने आप को वापिस अपनी मखलूक में लाकर काम करने की कोशिश कर रहा था जिसे उसने तखलीक किया था। अब वो उन लोगों के नजदीक नहीं आ सकता था क्योंकि वो गुनाहगार थे, और बेड़ों और बकरों का खून गुनाह को कभी दूर नहीं कर सकता था। हम ये जानते हैं, ये सिर्फ गुनाह को डांपता था। अब वही खुदा जो आग के सतून में था, वो अपने बेटे के जरिए जिस्म बन गया और वो उस बदन में रहा जो खुदावंद यीशु मसीह कहलाया। बाइबल फरमाती है कि अलूहियत की सारी मामूरी उसी में मुजस्सम होकर सुकूनत करती है। और यीशु मसीह ने कहा, ठीक है, पहला तिमोथियस 3:16 आयत में, इसमें कलाम नहीं के दीनदारी का वेद बड़ा है। और जब वही इस बात को बड़ी अजीम बात कह रहा है, तो फिर क्यों हम इसको इस तरह नहीं देखते, समझे? खुदा का वेद तो बहुत बड़ा है, यानी खुदा जो जिस्म में जाहिर हुआ और फरिश्तों को दिखाई दिया और इसी तरह जलाल में ऊपर उठाया गया। और अब उसने मुकद्दस योहन्ना की इंजील 14:4 में तोमा से कहा, जब तुमने मुझे देखा तो मेरे बाप को देखा, और तू क्यों कर कहता है कि बाप को हमें दिखा? बाइबल कहती है کہ خدا نے مسیح میں ہو کر خود دنیا سے میل ملاپ کر لیا۔ اب خدا تین اشخاص نہیں ہو سکتا، اور نہ ہی تین خدا، اور نہ ہی یسوع اپنے ہی میں خود اپنا باپ ہو سکتا ہے، سمجھے؟ بس آپ دیکھیں، یہ دونوں باتیں ہی بنیادی طور پر غلط ہیں۔ اور اب اگر آپ غور کریں تو ایسی کوئی جگہ نہیں جہاں ہم تین خداؤں کو پاتے ہیں، ورنہ ہم بت پرست کافر ہیں۔ اب ہم یہ جانتے ہیں۔ اسی طرح ایک یہودی نے ایک دفعہ مجھ سے کہا، جب میں اس سے بات چیت کر رہا تھا، اس نے کہا، ان تینوں میں سے آپ کا کون سا خدا ہے؟ آپ کا خدا کون سا ہے؟ باپ، بیٹا، رلکس، آپ کا کون سا خدا ان تینوں میں سے؟ میں نے کہا، آپ کیوں ایسا کہہ رہے ہو بھائی، کوئی تین خدا نہیں ہے۔ اس یہودی نے کہا، آپ کبھی بھی ایک خدا کو کاٹ کر ایک یہودی کو نہیں دے سکتے۔ میں نے کہا، ایسا نہیں ہے جناب۔ میں نے کہا، جب جان ریان نے اپنے اندھے پن سے شفا پائی تھی، اور آپ جانتے ہیں فورٹ وین کے علاقہ میں، اور یہ ربی مشاوا یا فورٹ بینٹن ہاربر میں تھا، اس نے کہا، آپ کبھی بھی ایک خدا کے تین ٹکڑے کر کے ایک یہودی کو نہیں دے سکتے۔ میں نے کہا، یقینی طور پر نہیں، میں ایسا نہیں کر سکتا۔ میں نے کہا، ربی، کیا نبیوں پر ایمان رکھنا تمہارے لیے مشکل ہے؟ اس نے کہا، نہیں۔ میں نے کہا، یہ سایہ 9:6 میں کون ہے جس کے متعلق بات ہو رہی ہے؟ اسی لیے ہمارے لیے ایک لڑکا تولد ہوا اور ہم کو ایک بیٹا بخشا گیا، اور وہ عجیب مشیر، خدائے قادر، ابدیت کا باپ اور سلامتی کا شہزادہ ہوگا۔ اس نے کہا، یہ مسیح ہے۔ میں نے کہا، پھر ربی، مسیح کا خدا کے ساتھ کیا رشتہ ہوگا؟ اس ربی نے کہا، وہ خدا ہی ہوگا، وہی جو میں نے سوچا تھا، سمجھے؟ اب آپ سمجھے، یہ بالکل سچ بات ہے، یہی تو وہ ہے۔ اور تب میں نے کہا، اب آپ مجھے بتائیں کہ یسوع نبیوں کے کہنے کے مطابق کہاں پورا نہیں اترتا کہ وہ ایسا ہی کرے گا۔ اور وہ ارد گرد گھوما اور پھر رونے لگا۔ میں نے کہا، جان ریان کو بینائی ملنے کے وسیلہ سے، سمجھے؟ اور اس نے کہا، یہ نہیں ہو سکتا کہ خدا کا بیٹا ہو۔ میں نے کہا، عظیم یہوہ نے ایک عورت پر سایہ ڈالا، جیسے کہ نبی نے کہا تھا کہ وہ کرے گا، اور ایک خون کا خلیہ تخلیق کیا، اور اس خون کے خلیے کے ذریعے سے مسیح کا بدن آیا۔ دیکھو ربی، پرانے عہد نامہ میں، میں نے کہا، جب ایک انسان قربانی چڑھانے جاتا تھا تو وہ ایک برا لیتا تھا، اور وہ جانتا تھا کہ اس نے خدا کے احکامات کو توڑا ہے، اسی لیے وہ ایک برا لیتا تھا اور اپنے گناہوں کا اقرار کرتا تھا، اور وہ برے کو ذبح کرتا تھا۔ اسی دوران اس کے ہاتھ برے کے اوپر ہوتے، اور وہ اس بات کو جانتا اور اقرار کرتا، اسے اپنے گناہوں کے لیے مرنا چاہیے، مگر برا اس کی جگہ لے لیتا تھا، اور خون کا خلیہ ٹوٹا تھا، اور وہ اس برا کو تب تک پکڑے رہتا تھا جب تک اس کی چھوٹی سی زندگی باہر نہیں نکل جاتی اور بالکل سخت یا اکڑ نہیں جاتی۔ تب کاہن بے شک وہ خون لیتا اور اس کو پیتل کے مذبح کے اوپر آگ میں انڈیل دیتا۔ تب میں نے کہا، یہ انسان، تب جب وہ وہاں سے باہر نکلا، یہ جانتے ہوئے کہ برے نے اس کی جگہ لے لی تھی، لیکن جب وہ وہاں سے باہر نکلا تو بالکل اسی خواہش کے ساتھ جو مذبح پر جانے سے پہلے اس کے اندر تھی۔ دیکھیں، کیونکہ یہ گناہ کو دور نہیں کر سکا، سمجھے؟ لیکن پھر اس برے، یعنی مسیح میں عبادت کرنے والا ایک ہی مرتبہ میں پاک ہو جاتا، اور پھر اس کے ضمیر میں گناہ کرنے کی تمنا ہی نہیں رہتی۔ وہاں پرانے عہد نامے میں سال میں ایک مرتبہ قربانی گزرانی جاتی تھی، لیکن میں نے کہا، اب یہ ایک ہی مرتبہ ہے، جب عبادت کرنے والا ایک ہی مرتبہ میں پاک ہو جاتا ہے اور اس کے ضمیر میں گناہ کرنے کی مزید تمنا نہیں رہتی۔ کیونکہ دیکھو ربی، ہیموگلوبن میں جو چھوٹا سا خلیہ ہوتا ہے، اس میں زندگی کی ابتدا ہوتی ہے، جو کہ نر جنس سے مادہ جنس میں آتا ہے، اور وہ مادہ جنس انڈا بناتی ہے۔ لیکن ایک مرغی انڈے پر بیٹھ سکتی ہے، لیکن اگر وہ ایک مرغے کے ساتھ نہیں رہی تو وہ پھر چوجے کبھی نہیں دے سکے گی۔ اور میں نے کہا، تب خدائے عظیم، جس کی معموری سے وقت اور خلا سب کچھ معمور ہے، اور وہ ایک چھوٹا سا زندگی کا جرسوما بن کر ایک عورت کے رحم میں آ گیا۔ اور پھر میں نے کہا، آج جبکہ ہم محفوظ ہیں، یسوع نہ ہی یہودی تھا اور نہ ہی غیر قوم سے، کیونکہ انڈا صرف بدن بناتا ہے، زندگی خون کے اندر تھی۔ اسی لیے ہم، بائبل فرماتی ہے، ہم خدا کے خون کے وسیلہ بچائے گئے ہیں۔ دیکھیں، نہ ہی وہ یہودی تھا اور نہ ہی غیر قوم، وہ خدا تھا۔ اس لیے جب ہم مذبح کے پاس آتے ہیں اور اپنے ایمان کے ساتھ اپنے ہاتھ اس کے سر پر رکھتے ہیں، اور اس کے کلوری پر دکھ اور درد اور پھاڑے جانے کو محسوس کرتے ہیں، اور اپنے گناہوں کا اقرار کرتے ہیں کہ ہم غلط ہیں، और वो हमारी जगह कुर्बान हुआ। तब आप देखें, मैंने कहा उस बरे का खून दोबारा इस पर नहीं आ सकता था, खून जो कि खलिया टूटने से निकला था और जिंदगी जो इसमें से निकल आती थी, वो खून जो बरे के मरने से बह निकला वो दोबारा वापस इबादत करने वाले पर नहीं आ सकता था, क्योंकि वो एक जानवर की जिंदगी थी और ये एक इंसान की जिंदगी है, इसीलिए उसके साथ कोई मेल नहीं। लेकिन उस वक़्त जब ये खून का खलिया टूटा था तो ये महज एक इंसान ना था, ये खुदा की जिंदगी थी जो जाहिर हुई थी। और अब जब एक इबादत करने वाला ईमान के साथ अपने हाथ खुदा के बेटे के सर पर रखता है और अपने गुनाहों का इकरार करता है, ना ही किसी दूसरे इंसान की जिंदगी बल्कि खुदा की जिंदगी इसमें वापिस आती है जो कि अबदी जिंदगी है। लफ्ज जोई जिसका तर्जमा है खुद खुदा की अपनी जिंदगी, और उसने कहा कि वो हमें जोई देगा यानी अबदी जिंदगी, और अब हम खुदा के बेटे और बेटियां हैं जो कि आप हैं। मैंने कहा अब ये क्या है, ये खुदा है जो अपने आप को नीचे ला रहा है। जब वो पहली मर्तबा आया कोई इंसान उसे छू नहीं सकता था क्योंकि इंसान गुनाहगार था, मगर जब वो एक बदन में आया ताकि मौत का मजा चखे और गुनाह को अपने ऊपर ले ले। देखें ये काम तो वो यानी खुदा खुद ही कर सकता था और इंसाफ इसी तरीके से होना था। मिसाल के तौर पर अगर आज सुबह आप सब लोगों पर मेरा इख्तियार होता जैसे कि खुदा का इख्तियार बनी नो इंसान पर है, और मैं कहता पहला इंसान जो इस तून की तरफ देखेगा वो मरेगा और टॉमी हिक्स इसे देखता और क्या होता। अब मिसाल के तौर पर मैं ब्रदर कॉल्सन को लेता हूँ, भाई आप इसके लिए मरेंगे, ये इंसाफ ना होगा। मैंने कहा था ल्यू आप मेरे सेक्रेटरी हैं, आप इसके लिए मरेंगे, ये भी इंसाफ नहीं होगा। बिली पॉल जो मेरा बेटा है तुम उसके लिए मरोगे, ये भी इंसाफ नहीं है। सिर्फ एक ही तरीका है जिससे इंसाफ हो सकता है और वो ये है कि उसकी जगह मैं खुद लूं, और यही कुछ खुदा ने किया। वो खुदा एक रूह है और उसने एक सांचा तख्लीक किया और अपना रूप तब्दील किया, और हो सकता है लोगों को ये बुरा लगे, वो सोचें कि यहोवा इतना छोटा, वो तो एक पूरा इंसान होकर आ सकता था, मगर वो तो एक ऐसी जगह यानी गोबर के ढेर वाली जगह पर आया। छोटा यहोवा एक बच्चे की तरह चिल्लाता, छोटा यहोवा एक लड़के की मानित खेलता, छोटा यहोवा बढ़ई की मानित काम करता, छोटा यहोवा अपने लड़कपन की उम्र में। यहोवा आसमान और जमीन के दरमियान लटका है और सिरका पीने को दिया गया, सिपाहियों ने उसके मुंह पर थूका, यहोवा अपने बच्चों के लिए मर रहा था, यहोवा कफारा देने को मर रहा था, कोई दूसरा शख्स नहीं बल्कि खुद खुदा। देखें ये खुदा अपने दफ्तर में काम कर रहा था, क्यों? वो कोशिश कर रहा था कि वो इंसानों के दिल में वापस आ जाए। अब वहाँ हम उसको छू नहीं सकते थे, यहाँ हमने उसे अपने हाथों से महसूस किया। अब उसने आज उस कुर्बानी के जरिए क्या किया, वो यहोवा बनकर हमारे अंदर आ गया, हम उसका हिस्सा हैं। पेंतिकोस के दिन उस आग के सतून ने अपने आप को फोड़ा और आग की जबानों में होकर हर एक पर ठहर गया, और वो दिखा रहा था कि खुदा अलग अलग होकर खुद अपनी कलीसिया के दरमियान आ ठहरा है। तब है भाइयों, अगर हम इकट्ठे हो सकते हैं तो इकट्ठे होकर उसे ला सकते हैं, तब हम यहोवा को मेमोरी में पा सकते हैं जब हम एक साथ हैं। लेकिन हम उनको कैसे मिला सकते हैं जब ये एक गैर जुबाने बोलता है और बपतिस्मा पाए हुए है, और एक जबकि ये उस आग को रखे हुए है, और एक आइए इसको मिलकर पकड़ें। जब खुदा पेंतिकोस के दिन नीचे आया और बाइबल ने फरमाया कि आग की सी जुबाने उनमें से हर एक पर आ ठहरी और जुबाने आग की मानित फटी, ये वही आग का सतून था जो खुद से अलग अलग हो रहा था और अपने आप को लोगों में तकसीम कर रहा था कि हम सब भाई होंगे। उस दिन तुम जानोगे मैं बाप में हूँ और बाप मुझ में, मैं मुझ में और तुम मुझ में हो, और हम एक हैं, जुदा नहीं हैं। अब यहोवा खुदा यहाँ ऊपर है तो वह नस्ल इंसानी को छू नहीं सकता था, क्योंकि उसकी पाकीजगी का अपना कानून है। यहोवा खुदा हमारे लिए गुनाह बना ताकि हमारी कीमत चुकाए, बिल्कुल वही यहोवा खुदा आया और हमारे अंदर रहा। खुदा हमारे ऊपर, खुदा हमारे साथ, खुदा हमारे अंदर, ना के तीन खुदा, एक ही खुदा। प्रोफेसर इस बात को समझाने की कोशिश में पागल हुए जा रहे हैं, ये एक मुकाशवा है, इसे तो आप पर जाहिर होना ही चाहिए। अब जब हम बपतिस्मे पर आते हैं, अब बहुत सारे लोग, अब ए भाइयों आपको यही करना होगा, یا پھر اس طرح جیسے میں نے بائی نز اور بائی سیزم سے کہا تھا، اگر آپ میں یہ بات ابھر آئی ہے اور آپ میں سے زیادہ تر عالم مجھ سے زیادہ پڑھے لکھے ہیں اور فہیم ہیں، لیکن یاد رکھیں میں نے اس مضمون پر بہت زیادہ مطالعہ کر رکھا ہے اور میں نے پری ناسین فادرز، ناسین کونسل اور تمام تواریخی باتیں اور بہت کچھ کا مطالعہ کر رکھا ہے۔ یہی بات ناسین کونسل میں بھی اٹھی تھی اور دونوں طرف کے لوگ اپنے اپنے بیج کی طرف چلے گئے۔ تب کیتھولک کلیسیا نے تثلیث کو مکمل طور پر چن لیا تھا اور دوسری طرف کے لوگ تثلیث کے منکر ہی رہے، اور دونوں طرف کے لوگ چلے گئے اور وہ ٹھیک اپنی اپنی راہوں پر چلے گئے، کیونکہ انسانوں کو اس کے لیے کچھ تو کرنا تھا اور لوگوں کو چاہیے تھا کہ خدا ہی اسے کرے اور ہمیں ضرورت نہیں کہ اس کو اجاگر کرنے کی کوشش کریں۔ آئیں ہم بھائی رہیں، اب آئیں آگے بڑھیں اور خدا کو وہ کام کرنے دیں جو وہ کرنے جا رہا ہے۔ اگر وہ لامحدود ہے اور سب باتوں کو جانتا ہے اور جس نے ابتدا کی آخرت کے بارے میں پہلے ہی بتا دیا، ہم کیسے اس کے بارے میں کوئی بھی بات کر سکتے ہیں؟ صرف آگے بڑھیں، یہی طریقہ ہے۔ جیسے میں نے گزری رات کہا تھا کہ ہم اپنے قدموں کو اپنے عظیم یشوا کے ساتھ رکھیں۔ اب دیکھیں، اگر یہاں تین خدا ہیں تو میں آپ کو دکھانا چاہتا ہوں کہ یہ کتنی اہم کانہ بات ہے۔ اگر یہاں تین خدا ہیں تب یسوع اپنا ہی باپ ہو گیا، ایک ہوتے ہوئے یسوع اپنا باپ خود نہیں ہو سکتا، اور اگر یہاں تین ہیں تو پھر وہ کنواری سے پیدا نہیں ہوا تھا۔ اب میں یہ بتانے جا رہا ہوں، یہ خدا باپ ہے اور یہ خدا بیٹا ہے اور یہ خدا روح القدس ہے۔ اب آپ مختلف بھائی یہاں موجود ہیں، آپ ایک منٹ اس پر غور کیجئے اور آپ دیکھیں گے کہ میں آپ کو کس بات پر لانے کی کوشش کر رہا ہوں۔ میں دعا کرتا ہوں کہ خدا آپ کو یہ دکھائے۔ اب دیکھیں، آپ دونوں ایک ہی بات پر یقین کرتے ہیں، لیکن شیطان آپ کے درمیان گھس آیا ہے اور اس نے آپ کو اس بات کے متعلق الگ الگ کر دیا ہے۔ یہ بالکل یہی بات ہے، اور میں خدا کی مدد سے اور خدا کی بائبل کے ساتھ آپ لوگوں کو اس کا ثبوت دوں گا۔ اگر یہ بائبل میں نہیں ہے تو پھر اسے مت قبول کیجئے گا، یہ سچ ہے۔ لیکن اب دیکھیں، یہ کیا ہے؟ خدا باپ، یہ خدا بیٹا ہے، یہ خدا روح القدس ہے۔ ٹھیک ہے، اب آئیے صرف ایک منٹ کے لیے رکتے ہیں۔ یہ یہاں تینوں رکھے ہوئے ہیں، خدا باپ، بیٹا اور روح القدس۔ وہ میرے پاس ایسا کرنے کا وقت نہیں ہے، میں لیکن دیکھیں، ٹھیک ہے، میں جلدی کروں گا جتنی جلدی میں کر سکتا ہوں۔ میرے بھائیو مجھے معاف کرنا، لیکن مجھے ہو سکتا ہے بعد میں یہ باتیں کرنے کا وقت نہ ملے، اور میں یہ کہنا چاہتا ہوں۔ تو پھر دیکھیں، خدا باپ، بیٹا اور روح القدس۔ اب ان میں سے یسوع مسیح کا باپ کون تھا؟ خدا یسوع مسیح کا باپ تھا، ہم سب یہ ایمان رکھتے ہیں، کیا یہ درست ہے؟ ٹھیک ہے، اب جب ہم متی 28 باپ اور 19 آیت کو لیتے ہیں، جب یسوع نے کہا جاؤ اور ساری قوموں کو تعلیم دو اور انہیں باپ، بیٹے اور روح القدس کے نام میں بپتسمہ دو، اور اس کے 10 دن گزرنے کے بعد پترس نے کہا توبہ کرو اور خداوند یسوع مسیح کے نام میں بپتسمہ لو، یہاں پر ایک سیدھا تضاد ہے۔ مگر یہاں ایسا نہیں ہے، سب چیزیں اور ہر کوئی گواہی دیتا ہے، یہاں وہ ہے، میرا یقین ہے۔ اور اے بھائیو، میں اس بات کو آپ کے سامنے رکھ رہا ہوں، اور میں پلپٹ سے باہر ہو کر یہ نہیں کہتا ہوں بلکہ یہ آپ پر ہے، لیکن میں چاہتا ہوں کہ آپ کو دکھاؤں جو میں نے دونوں اطراف دیکھا، پس روح القدس اس کو آپ پر ظاہر کرے کہ آپ بھی دیکھ سکیں۔ متی 28 باب 19 آیت، اور اگر متی 28 باب 19 آیت امال 2 باب 38 آیت کے ساتھ میل نہیں رکھتی، تو پھر بائبل میں تضاد ہے، تو پھر ان صفوں میں کوئی خوبی نہیں ہے، اور جو کچھ لکھا ہے وہ غلط ہے۔ اب اگر آپ متی 16 باب میں دھیان دیں گے، جہاں یسوع نے پترس کو مکاشفہ دیا اور ساتھ ہی چابیاں بھی دی۔ اب یاد رکھیں، بائبل کسی بھی انسان کے بنائے ہوئے تھیالوجی نظام سے ظاہر نہیں ہوتی، ایسا نہیں ہوتا، بلکہ یہ مکاشفہ ہے۔ یہ تو ابتدا ہی سے ایک مکاشفہ تھا، کیوں حابل نے خدا کے حضور قائن سے افضل قربانی گزرانی، یہ بات اس پر ظاہر ہو چکی تھی کہ یہ آڑو اور سیب اور مالٹے اور نہ ہی سیب تھے۔ اے بھائیو، اگر سیب کھانے سے عورتیں محسوس کرتی ہیں کہ وہ ننگی ہیں، تو یہ بہتر ہے کہ ہم پھر انہیں سیب ہی کھانے کو دیں، کیا آپ اس طرح سوچتے ہیں؟ اب جیسا کہ یہ سننے میں تھوڑا عجیب لگتا ہے، لیکن میرا ایسا کہنے کا مطلب نہیں، لیکن یہ سیب نہیں تھا، نہیں جناب۔ اب اگر یہ ایسا ہوتا تو پھر حابل پر ظاہر ہوتا، کیونکہ اس میں اپنے باپ کا خون تھا، اسی لیے اس نے خون پیش کیا، یہ ایک مکاشفہ تھا اور ساری چیزیں مکاشفہ پر تعمیر ہوئی ہیں۔ अब देखें, यहाँ एक बूढ़ा जाहिल माहीगीर है, ना ही उसके पास तालीम है। बाइबल कहती है वो अनपढ़ और जाहिल शख्स था, लेकिन वो वहाँ खड़ा था और यीशु ने सवाल पूछा, तुम इब्ने आदम को क्या कहते हो? एक ने कहा, क्यों, तू मूसा है? या उन्होंने कहा कि तू मूसा है? कोई क्या कहता है? कोई कुछ कहते हैं, इब्ने आदम कौन है? एक ने कहा, क्यों, तू तो जरूर यर्मिया या नबियों में से कोई है, और ये वो है या कोई दूसरा? यीशु ने कहा, सवाल ये नहीं है, मैं तुमसे पूछता हूँ, तुम मुझे क्या कहते हो कि मैं कौन हूँ? और पतरस सीधा खड़ा हुआ और कहा, तू खुदा का बेटा है। और यीशु ने कहा, मुबारक है तू ऐ शमौन बरयूना, अब गौर करें, खून और गोश्त ने ये बात तुझ पर जाहिर नहीं की, बल्कि मेरे बाप ने जो आसमान पर है, समझे? अब गौर करें, अब कैथोलिक कलीसिया कहती है कैथोलिक कलीसिया पतरस पर तामीर हुई है, ये गलत है, और प्रोटेस्टेंट कलीसिया कहती है कि यीशु ने ये खुद अपने ऊपर तामीर की है। लेकिन अब गौर करें और तलाश करें, देखें अगर ऐसा है, बल्कि उसने उसे रूहानी मुकाशवा पर तामीर किया कि वो कौन था। देखें, क्योंकि उसने कहा, मुबारक है तू शमौन बरयूना, खून और गोश्त ने ये बात तुझ पर जाहिर नहीं की, मैं कहता हूँ तू पतरस है, और इस चट्टान पर, कौन सी चट्टान? मुकाशवा पर मैं अपनी कलीसिया बनाऊंगा, और आलम रवा के दरवाजे इस पर गालिब ना आएंगे। तब पतरस, जब मत्ती 28 बाब का हवाला दिया गया, तो वो वहाँ खड़ा था, और वो मुड़ा, और 10 दिन के बाद उसने उसी मुकाशवा पर बपतिस्मा दिया, यानी खुदावंद यीशु मसीह के नाम में। उसने ऐसा क्यों किया? खुदा के मुकाशवा के साथ और बायो आसमान की बादशाह की कुंजियाँ उसके पास थी। अब हो सकता है एक तरफ वालों को मैं ठेस पहुँचाऊँ, लेकिन एक मिनट रुकिए। अब बाइबल में एक भी जगह ऐसी नहीं है जहां किसी शख्स को बाप बेटे और रूल कुछ के नाम में बपतिस्मा दिया गया हो। कलाम मुकद्दस में ऐसी कोई जगह नहीं है, और अब अगर है तो इसे सामने लाएं, और आप इसे मुकद्दस तवारीख में भी नहीं पाते जब तक के कैथोलिक कलीसिया वजूद में ना आई। मैं चाहता हूं कि आप मुझे दिखाएं, किसी भी जगह नहीं है, और ये सच है। लेकिन अब एक मिनट के लिए रुकिए, आप वदानियत वाले, बस एक लम्हे के लिए। अब कोई भी जगह नहीं है। अगर कोई शख्स मुझे दिखा दे कि बाइबल में ये रस्म अदा की गई है, यानी बाप बेटे और रूल कुछ, आप पर वाजिब है कि आप मुझे बताएं कि कहां किसी ने इस तरीके से बपतिस्मा लिया। और उनमें से बाज कहते हैं, ठीक है, मगर हम यीशु की बात को लेंगे जो उसने कहा, ना कि पतरस की बात को। अगर इनको एक दूसरे से तजाद था, तो फिर हम क्या करने जा रहे हैं? अगर ये सब खुदा नहीं है, तो फिर बाइबल का कौन सा हिस्सा सच्चा है? इन तमाम को आपस में मिलना चाहिए और इकट्ठे होना चाहिए, और ये सिर्फ खुदा के मुकाशवा ही से हो सकता है। हमारे स्कूल की किसी भी तालीम से ऐसा नहीं हो सकता, ये मुकाशवा से ही है, और आपको जरूर ही समझना चाहिए। तब अगर दो आदमी एक दूसरे से तजाद रखते हैं, तो फिर हम किस किस्म की बाइबल पढ़ रहे हैं? तो मैं ये कैसे जानूंगा कि यूहन्ना 14 दुरुस्त है या कि ये नहीं? तो मैं ये कैसे जानूंगा कि यूहन्ना 3 दुरुस्त है या कि नहीं? कैसे कैसे मैं कैसे जानूंगा, समझे? सिर्फ एक ही तरीका है कि मैं खुदा पर इस बात के लिए ईमान रखूं कि बाइबल बिल्कुल ठीक है, और ये ईमान रखूं कि ये दुरुस्त है, और इसके साथ खड़ा रहूं, अगरचे मैं इसे नहीं समझता, किसी भी तरह मुझे इसके साथ चलना ही है। लेकिन जब भी ऐसी मुतजाद बातें मेरे सामने आती हैं, तो मैं इसे पाने के लिए खुदा के हुजूर जाता हूं, और वही फरिश्ता जो मुझे इबादत में मिलता है, और एक रात उसी फरिश्ते ने मुझे ये सिखाया, समझे? अब देखें, अगर यही है तो अब ये कैसे है? अब मत्ती 28 बाब 19 आयत पर आएं, कुछ लम्हा के लिए अब इस पर गौर करते हैं। और अब मैं इमाल 2 बाब 38 आयत को ले रहा हूं, जहां पतरस ने कहा खुदावन यीशु मसीह, और मती ने कहा बाप बेटा और रूल कुछ। अब सुने, उसने कहा इन्हें बपतिस्मा दो, ना के इन्हें बाप के नाम में, बेटे के नाम में और रूल कुछ के नाम में। उसने ऐसा कभी नहीं कहा था, इसमें कोई भी नाम नहीं है, नाम नाम में नाम में। उसने ऐसा कभी नहीं कहा उन्हें बाप बेटे और रूल कुछ के नामों में बपतिस्मा दो, क्योंकि इसमें तो कोई समझदारी की बात ही नहीं। उसने कहा इन्हें नाम में बपतिस्मा दो, नाम बाप बेटे रूल कुछ के नाम में। क्या ये दुरुस्त है? बाप बेटे और रूल कुछ के नाम में, लफ्ज जोड़ने के लिए, और ना के नामों में, ना बाप के नाम में, बेटे के नाम में, रूल कुछ के नाम में, ना के बाप के नामों में, बेटे के, रूल कुछ के, लेकिन नाम में, वाहिद नाम, बाप बेटे और रूल कुछ के नाम में। अब कौन सा नाम इनमें से ठीक है जिसमें बपतिस्मा दें? वो एक नाम है, کون سا نام، کیا باپ درست نام ہے یا بیٹا درست نام ہے یا پھر رولکس درست نام ہے؟ یہ ایک نام ہے کہیں بھی، کیا یہ سچ ہے؟ ٹھیک ہے، تو پھر میں آپ سے کچھ پوچھنا چاہتا ہوں، اگر نام ہے تو پھر یسو نے کہا تھا انہیں باپ بیٹے اور رولکس کے نام میں بپتسمہ دو۔ کتنے ایمان رکھتے ہیں کہ یسو نے یہ کہا تھا؟ کلام مقدس میں لکھا ہے متی 28:19 میں باپ بیٹے کے نام میں۔ کیا ہم کچھ نہیں، یہ میں نے سوچا۔ ٹھیک ہے جناب، جی ہاں ٹھیک ہے۔ اب باپ بیٹے اور روح القدس کے نام میں، اب بھائیو غور سے سنیں، باپ جیسی کوئی بھی چیز نام نہیں ہے، کیونکہ باپ نام نہیں ہوتا، یہ ایک لقب ہے۔ بیٹے جیسی کوئی بھی چیز نام نہیں ہے، کیونکہ بیٹا ایک لقب ہے۔ روح القدس جیسی کوئی بھی چیز نام نہیں ہے، وہ کیا ہے؟ ایک صبح میں خادموں کے ساتھ ناشتے کی میز پر یہ کہنے کی کوشش کر رہا تھا اور ایک عورت آئی بغیر اجازت، بے شک کوئی بھی شخص کسی بھی بات میں اس طرح شگاف نہیں ڈالے گا۔ اس عورت نے کہا ایک منٹ ٹھہریے، میں آپ سے معافی چاہتی ہوں۔ اس نے کہا رول کس ایک نام ہے۔ میں نے کہا یہی تو ہے، میں ایک انسان ہوں لیکن میرا نام انسان نہیں ہے، یہ رول کس ہے، یہ ایک نام نہیں ہے، یہ تو وہ ہے جو وہ ہے، یہ بے شک ایک اسم ہے لیکن یہ ایک نام نہیں ہے۔ اب اگر اس نے کہا انہیں باپ بیٹے اور رولکس کے نام میں بپتسمہ دو، اور جبکہ باپ بیٹا اور رولکس نام نہیں ہے، تو پھر نام کیا ہے؟ ہم چاہتے ہیں کہ اس کی کھوج کریں۔ اب ہم اسے ایک جگہ پر اکٹھا کر سکتے ہیں اگر آپ دھیان دیں گے اور تھوڑا سا وقت صرف کریں گے۔ میرا کہنے کا مطلب ہے کہ وقت کو بچائیں گے۔ اب متی 28:19 پر غور کریں۔ اب میں یہ نہیں کہنا چاہتا کہ ہو سکتا ہے آپ بہن بھائیوں کے ساتھ ایسا ہوا ہو، آپ نے کسی دن کوئی کتاب اٹھائی ہو اور اسے دیکھا ہو اور اس کے آخری صفوں پر ایسا لکھا ہوا ہو اور اس کے بعد جون اور میری ہمیشہ خوش رہنے لگے۔ ٹھیک ہے، جون اور میری کون ہیں؟ یہ کیا ہے، کون ہیں جون اور میری جو اس کے بعد ہمیشہ خوش رہنے لگے؟ تو اس کے لیے ایک ہی طریقہ ہے کہ آپ کو اس طرف جانا پڑے گا کہ جون اور میری کون ہیں، کیونکہ اگر یہ آپ کے لیے پہیلی ہے تو آپ کو واپس جانا پڑے گا اور کتاب کو پڑھنا پڑے گا۔ کیا یہ درست ہے؟ واپس جائیں اور شروع سے کتاب کو پڑھیں اور پھر یہ آپ کو بتائے گی کہ جون اور میری کون ہیں۔ ٹھیک ہے، اگر یسو نے کہا، یسو مسیح خدا کا بیٹا ہے جس نے یہ کہا جاؤ ساری قوموں کو تعلیم دو اور انہیں باپ بیٹے اور رولکس کے نام میں بپتسمہ دو، اور جبکہ باپ بیٹا یا رولکس کوئی نام نہیں ہے، تو پھر اگر یہ ایک پہیلی ہے تو ہمارے لیے بہتر ہے کہ واپس کتاب مقدس کے شروع میں جائیں۔ آئیں متی پہلے باپ کی جانب واپس چلتے ہیں اور وہاں سے ہم شروع کرتے ہیں، اور جبکہ نیچے پڑھتے ہوئے 18 آیت تک آتے ہیں جہاں ہم نسب ناموں کو پاتے ہیں۔ اب غور کریں، اب ایک منٹ کے لیے غور کریں۔ اب میری دائیں جانب یہ باپ ہے اور درمیان میں یہ بیٹا ہے اور یہ رولکس ہے۔ اب یہ یسوع مسیح کا باپ ہے، کیا یہ درست ہے؟ خدا یسوع مسیح کا باپ ہے، کیا ہم سب ایمان رکھتے ہیں؟ ٹھیک ہے۔ اب متی 1:18، اب یسوع مسیح کی پیدائش اس طرح ہوئی کہ جب اس کی ماں مریم کی منگنی یوسف کے ساتھ ہو گئی تو ان کے اکٹھا ہونے سے پہلے وہ حاملہ پائی گئی، لیکن میں نے سوچا تھا کہ خدا اس کا باپ تھا۔ اور اس کے بیٹا ہوگا اور تو اس کا نام یسو رکھنا، پس اس کے شوہر یوسف نے جو راست باز تھا اور اسے بدنام نہیں کرنا چاہتا تھا، اسے چپکے سے چھوڑ دینے کا ارادہ کیا، اور وہ ان باتوں کو سوچ ہی رہا تھا کہ خداوند کے فرشتے نے اسے خواب میں دکھائی دے کر کہا، اے یوسف ابن داؤد، اپنی بیوی مریم کو اپنے پاس لے آنے سے نہ ڈر، کیونکہ جو کچھ اس کے پیٹ میں ہے وہ۔ میں نے سوچا تھا کہ خدا اس کا باپ تھا۔ اب کیا بھائیو، اس کے دو باپ ہوئے؟ نہیں، اس کے دو باپ نہیں ہو سکتے۔ اگر اس کے دو باپ تھے تو وہ ایک ناجائز بچہ ہوتا، تو پھر ہمارا دین کس قسم کا ہے؟ یہ بات آپ کو ماننی پڑے گی کہ خدا باپ اور روح القدس وہی ایک روح ہے، یقیناً یہ ایک ہے، یقیناً یہ وہی روح ہے۔ اب ہم نے اسے خود دیکھ لیا اور اسے سمجھ لیا ہے، اور اس کے بیٹا ہوگا اور تو اس کا نام یسوع رکھنا، کیونکہ وہی اپنے لوگوں کو ان کے گناہوں سے نجات دے گا، اور یہ سب کچھ اس لیے ہوا کہ وہ پورا ہو۔ اب میں کلام مقدس کا حوالہ دینے جا رہا ہوں، آپ خادم لوگ جانتے ہیں جیسے کہ میں دیتا ہوں، کہ وہ پورا ہو۔ خداون نبی کی معرفت فرماتا ہے، ایک کنواری حاملہ ہوگی اور بیٹا جنے گی اور اس کا نام ایمانوئل رکھیں گے، جس کا مطلب ہے خدا ہمارا ہمارے ساتھ، کیا یہ درست ہے؟ تو پھر اب باپ، بیٹے اور روح القدس کا کیا نام ہوا؟ ٹھیک ہے، یقینی طور پر یہی ہے۔ یہی وجہ تھی کہ پطرس نے انہیں یسوع مسیح کے نام میں بپتسمہ دیا۔ لیکن مجھے پرواہ نہیں اگر آپ شارون کے غلاب کے نام میں بپتسمہ دیں، وادی کے کنول میں، یا صبح کے ستارے میں دیں، یہ بھی تو القاب ہیں۔ لیکن اگر آپ کا دل خدا کے آگے ٹھیک ہے تو وہ آپ کے دل کو جانتا ہے۔ لیکن اب میں نے بتا دیا ہے، اب میں نے کہا، اب بھائی سیزم نے کہا، اب بے شک یقیناً یہ وعدانیت کی طرح لگتا ہے، اس طرح وہ ٹھیک تھا۔ اب میں نے کہا، اب میں آپ سے کچھ باتیں کرنا چاہتا ہوں، سمجھے؟ میں نے کہا، اب میں آپ کو یہ ثبوت دینا چاہتا ہوں کہ ان دونوں آدمیوں نے ایک ہی بات کہی ہے۔ اب متی نے کہا باپ کے نام میں، کیا یہ درست ہے؟ ٹھیک ہے، اور پطرس نے کہا خداوند کے نام میں۔ متی 28:19 کہتی ہے باپ کے نام میں، اور ایمال 2:38 کہتی ہے خداوند کے نام میں، اور داؤد کہتا ہے خداوند نے میرے خداوند سے کہا۔ یہ کون تھا؟ باپ اور خداوند ایک ہی نام ہے۔ داؤد کہتا ہے خداوند نے میرے خداوند سے کہا میری دائنی طرف بیٹھ۔ دیکھیں، باپ کے نام میں یعنی خداوند کے نام میں۔ اور متی نے کہا بیٹے کے نام میں، اور پطرس نے کہا یسوع کے نام میں۔ بیٹا کون ہے؟ یسوع۔ روح القدس کے نام میں متی نے یہ کہا، اور پطرس نے کہا مسیح کے نام میں یعنی لوگاس۔ باپ، بیٹا، روح القدس، خداوند یسوع مسیح، کیونکہ یہ اتنا ہی کامل ہے جتنا کہ ہو سکتا ہے، سمجھے؟ بھائی سیزم نے مجھ سے کہا، بھائی سیزم جو کہ ودانیت والے ہیں، انہوں نے کہا بھائی برینم یہ ٹھیک ہے، لیکن اس نے کہا یہ ایسے ہے۔ میں نے کہا تو پھر یہ ایسے ہے تو یہ درست ہے، سمجھے؟ میں نے کہا اگر یہ ایسا ہے اور یہ ویسا ہے تو پھر آپ جھگڑ کیوں رہے ہو؟ میں نے کہا بھائیو، میں آپ کو صلاح دیتا ہوں، اگر میں کسی شخص کو بپتسمہ دیتا ہوں تو یہی ہے۔ میں نے کہا اب یہاں ڈاکٹر نرس موجود ہے، اور ابھی کچھ دیر پہلے آپ بھائیوں میں سے کسی نے کہا تھا کہ آپ ڈاکٹر نرس کو جانتے ہیں، ٹھیک ہے؟ اور میں بھائی ہکس جو یہاں موجود ہے کہوں گا، ان کے پاس ایک، میرا خیال ہے کہ انہوں نے ڈاکٹر کی ڈگری حاصل کر رکھی ہے، کیا یہ درست ہے؟ ٹھیک ہے۔ اب میں کہتا ہوں اگر ڈاکٹر نرس یہاں تشریف فرما ہیں، اب میں نے کہا اگر میں چاہتا ہوں، اب جب میں ایک شخص کو پانی کا بپتسمہ دینے جاتا ہوں تو میں بھی اسی طرح یقین کرتا ہوں جیسے اس نے کیا۔ میں نے کہا یہ تو القاب ہیں جو اس کے نام میں تبدیل ہو جاتے ہیں۔ میں نے کہا اب اسمبلیز والے بھائی القاب استعمال کرتے ہیں اور ودانیت والے بھائی نام استعمال کرتے ہیں۔ میں نے کہا اب میں آپ کو ثبوت دینے جا رہا ہوں کہ آپ دونوں غلط ہیں اور میں ٹھیک ہوں۔ آپ جانتے ہیں آپ کو کیسے کرنا پڑے گا؟ آپ لوگوں نے اس راہ میں جان فشانی کی، آپ کے تھوڑے سے حواس ہیں جس سے آپ کو ہنسی مذاق بھی کرنا چاہیے تاکہ کچھ دیر تھوڑی راحت ملے۔ اسی لیے میں نے کہا اب میں آپ کو ثبوت دینے جا رہا ہوں کہ آپ دونوں غلط ہیں اور میں ٹھیک ہوں۔ میں نے کہا اب اگر میں بھائی نیس کو سلام پیش کرنا چاہتا ہوں تو میں کہوں گا، یا بھائی ہکس یہاں موجود ہیں، سمجھے؟ میں کہوں گا ہکس۔ اب کیا یہ لہجہ ٹھیک ہوگا؟ نہیں، ٹھیک ہے۔ اگر میں کہوں گا ڈاکٹر، او ڈاک، یہ کیسا ہوگا؟ اب یہ تو سننے میں برا لگتا ہے، کیا یہ سننے میں برا نہیں لگتا جب میں اس طرح کہتا ہوں جیسے آپ اسمبلیز والے کہتے ہیں، سمجھے؟ جب آپ اسمبلی والے کہتے ہیں باپ، بیٹے اور روح القدس کے نام میں، تو آپ صرف یہ کہیں ریورنڈ ڈاکٹر کے نام میں۔ میں نے کہا پھر آپ ودانیت والے بھائی جب آپ بپتسمہ دیتے ہیں تو آپ کہتے ہیں یسوع، وہ یہ استعمال نہیں کرتے۔ اب یہ لوگ جیزس اونلی والے صرف نام استعمال کرتے ہیں، یسوع، بہت سارے یسوع ہیں، لیکن یہ خداوند یسوع مسیح ہے، آپ سمجھ گئے؟ بہت سارے ہیں جنہوں نے یسوع نام میں بپتسمہ لیا ہے۔ میں یقیناً اس طرف نہیں جاؤں گا، کلام مقدس میں کوئی ایسی بات نہیں ہے، آپ کو حقیقی چیز کو پانا ہے۔ دیکھیں، اگر یہ خداوند یسوع مسیح نہیں ہے تو یقیناً وہ خداوند یسوع مسیح ہے، یقیناً بہت سارے یسوع ہیں، لیکن مسیح مسح شدہ ہے۔ میں نے کہا اب اگر میں یہی بات بھائی نیس سے کہنے جا رہا ہوں تو میں کہوں گا تو یہ لہجہ آپ کو میری طرف سے اچھا لگے گا؟ میں کہتا ہوں اوے نیس، میں نے کہا یہی طریقہ ہے جیسے آپ ودانیت والے کہیں گے، سمجھے؟ کیا یہ اس شخص کے لیے جو پڑھا لکھا اور ڈاکٹر کی ڈگری رکھتا ہو اس کی شان میں گستاخی نہ ہوگی؟ اگر اس نے بڑی محنت سے وہ ڈگری حاصل کی ہے تو اسے اسی لقب سے بلانا چاہیے۔ اور میں نے کہا تب اگر میں کہتا ہوں اوے ڈاک، میں کہتا ہوں کیا یہ لہجہ ایک خادم کے لیے دوسرے کو مخاطب کرنے کے لیے اچھا ہوگا؟ یا میں نے کہا ایسا تو آپ تب کرتے ہیں جب آپ صرف آپ لقب کے ذریعے کرتے ہیں. لیکن میں نے کہا جب میں ایک آدمی کو پانی کی طرف لے کر جاتا ہوں اور میں وہاں جاتا ہوں اور اس سے پوچھتا ہوں اور اس سے باتیں کرتا ہوں اور اس کا نام جانتا ہوں اور جو کچھ وہ ہے وہ اور اس کے ایمان کے متعلق معلوم کرتا ہوں, پھر میں دعا کرتا ہوں اور کہتا ہوں اب اے باپ جیسے تو نے ہمیں اختیار دیا ہے ساری دنیا میں جاؤ اور سب قوموں کو شاگرد بناؤ. آپ بھائی جانتے ہیں یہ حقیقت ہے, سمجھے, تمام قوموں کو شاگرد بناؤ اور انہیں باپ بیٹے اور رول کچھ کے نام میں بپتسمہ دو اور ان کو ان باتوں کی تعلیم دو, تمام باتوں کی جو تو نے ہمیں سکھائی ہیں. بس پھر میں کہتا ہوں آپ کے ایمان کے اقرار پر, آپ کے گناہوں کے اقرار پر اور آپ کے اس ایمان پر کہ یسوع خدا کا بیٹا ہے, اے میرے پیارے بھائی میں تجھے خداوند یسوع مسیح کے نام میں بپتسمہ دیتا ہوں. میں نے کہا یہی طریقہ ہے جس سے میں بپتسمہ دیتا ہوں, میں اس کے القاب کو پہچانتا ہوں کہ وہ کیا ہیں اور وہ کیا تھا, دونوں باپ بیٹا یعنی روح القدس, اور یہی سبب ہے کہ یسوع نے کہا وہ تھا. اب دیکھیں اگر یہ اس طرح نہیں ہے تو پھر جو کلام آپ کے پاس ہے اس میں تضاد ہے. اس کا مطلب ہے کہ آپ نے کلام کے برعکس پایا ہے تو پھر آپ کیا کرنے جا رہے ہیں؟ اگر یہ بدھا کا یقین کرنے والا بھائی کھڑا ہو اور یہ کہے آپ کا اس بات کے متعلق کیا خیال ہے, انہوں نے کیا کہا تھا جب انہوں نے مجھے بتایا تھا جب اس انڈین بھائی نے مورس ریڈ ہیڈ کو چیلنج کیا اور اس سے پوچھا مجھے بتاؤ مرکز 16 کے بارے میں تمہارا کیا خیال ہے, تو وہ اس بات پر خاموش ہو گیا. آپ کو کسی بھی بات پر پھر خاموش نہ ہونا پڑے گا کیونکہ یہ خدا کا کلام ہے. کلام کے ساتھ کھڑے رہیں, صرف دعا کرتے رہیں اور مکاشفہ کو حاصل کریں, یہ ہمیشہ ایک جیسا چلتا ہے. دیکھیں اب وہ دونوں ایک ہی بات کہہ رہے ہیں, نہ کہ القاب میں, سیدھا سیدھا القاب میں نہیں. میں نے کہا اب میں اسے پہچانتا ہوں, وہ باپ تھا نہ کہ کوئی اور خدا تھا, وہ بیٹا تھا نہ کہ کوئی اور خدا تھا بلکہ وہی خدا تھا. آپ دیکھیں یہ تین دفاتر ہیں خدا یعنی باپ کے روپ میں. اگر آپ اسے یہ پکارنا چاہیں تو باپ کے روپ میں ہے, بیٹے کے روپ میں ہے, وہی خدا اب ہمارے بیچ میں ہے, میں تمہارے ساتھ ہوں گا. لفظ میں یعنی شخصی طور پر میں تمہارے ساتھ ہوں گا. اسی طرح آپ نے دیکھا یہ تین دفاتر ہیں نہ کہ تین خدا ہیں. اب بھائیو شاگردوں نے اسے کبھی بھی استعمال نہیں کیا تھا اور شاگردوں کے کافی دیر بعد بھی نہیں ہوا. اب میں اس کے خلاف کچھ نہیں کہہ رہا, یہ ٹھیک بات ہے. میں آپ کو بتاتا ہوں اگر ایک شخص باہر سے آتا ہے اور اس نے شارون کے گلاب کے نام میں بپتسمہ لیا ہو یا وادی کے کنول میں لیا ہو یا صبح کے ستارے کے نام میں لیا ہو اور یہ ایمان رکھتا ہو کہ یسوع مسیح اس کا نجات دہندہ ہے تو میں کہوں گا خدا آپ کو برکت دے بھائی آؤ اکٹھے چلیں, سمجھے, یہ سچ ہے. کیونکہ اگر آپ کا دل درست نہیں ہے تو پھر آپ کسی بھی طرح ٹھیک نہیں ہیں, یہ بالکل ٹھیک بات ہے اور آپ کا دل درست ہونا چاہیے. اور میں نے کہا اب دیکھیں اب اگر میں بھائی نیس کو سلام پیش کرنے جا رہا ہوں اور میں کہوں گا ریورنڈ ڈاکٹر نیس, اب یہ بالکل ٹھیک ہے, وہ ایک خادم ہے اور اس کی ایک خادم ہی کی طرح عزت ہونی چاہیے. اس نے تعلیم پائی اور بہت مطالعہ کیا, اس نے ڈاکٹر کی ڈگری حاصل کی ہے, اسی لیے اسے ڈاکٹر ہی پکارنا ہوگا, یہ اس کا لقب ہے, سمجھے, اگرچہ اس کا نام نیس ہے. اب میں یہ نہیں کہوں گا اوئے نیس اوئے ڈاک, نہیں یہ کہنا درست نہیں ہوگا, میں کہوں گا ریورنڈ ڈاکٹر نیس. دیکھیں میں یہی کہہ رہا ہوں, دیکھیں وہ کیا ہیں, دونوں باپ بیٹا اور روح القدس یعنی خداوند یسوع مسیح, سمجھے. اور میں نے کہا اگر میں نے کبھی آپ کی کلیسیاؤں میں کسی کو بپتسمہ دیا تو میں انہیں اسی طرح بپتسمہ دوں گا. میں نے کہا بھائی نیس کیا آپ اسے قبول کریں گے؟ اس نے کہا یقیناً میں اسے قبول کروں گا, حالانکہ اس نے باپ بیٹے اور روح القدس کے نام میں بپتسمہ لیا ہوا تھا. میں نے کہا کیا بھائی سیزم آپ اسے قبول کریں گے؟ اس نے کہا یقیناً میں اسے قبول کروں گا, حالانکہ اس نے یسوع نام میں بپتسمہ لیا ہوا تھا. میں نے کہا تو پھر آپ بھائیوں کے ساتھ معاملہ کیا ہے, آپ اسے کیوں قبول نہیں کرتے اور اس دیوار کو کیوں گرا نہیں دیتے جو آپ نے ان بیچارے لوگوں کے درمیان کھڑی کر رکھی ہے؟ کیونکہ ودانیت کی جماعتیں حقیقتاً یہ چاہتی ہیں کہ وہ اسمبلیز والوں کے ساتھ مل کر عبادت کریں, اور اسمبلیز کی جماعتیں یہ چاہتی ہیں کہ وہ ودانیت والوں کے ساتھ مل کر عبادت کریں, اور بھائی الگ راستے پر ہیں اور دوسرے الگ الگ راستے پر ہیں, اور شیطان تو ان کے درمیان لڑائی ہی کرواتا ہے. اب اے بھائیو آپ نے دیکھا کہ میرا کیا مطلب ہے, میں تو ایک چیز کی جانب آگے بڑھ رہا ہوں اور وہ یسوع مسیح ہے اور یسوع مسیح کے بدن کو متحد کر رہا ہوں اور یہی میرا مقصد ہے. اب میں کسی किसी को उसके मुतल्लिक ऐसे नहीं कहता, अरे तुमने यस्सु नाम में बपतिस्मा नहीं लिया इसलिए तुम जहन्नम में जाओगे। अब ये तो बेवकूफी वाली बात है। मैं आपको बताता हूँ कि एक दिन क्या हुआ। मैं टेक्सास में था उसको छोड़ने से पहले, और भाई यहाँ मौजूद हैं जो उसके गवाह हैं। वदानियत चर्च वालों की तकरीबन 72 कलीसियाओं ने मिलकर मेरी इबादत मुनक्कद करवाई थी, और मैंने भाई पटी को जो असेंबलीज ऑफ गॉड के हैं उस रात पुलपट पर बुलाया। अब आप जानते हैं ये सच है, ये एक बेशकीमत भाई है, यानी भाई पटी। अगर आप में से कोई उसे जानता है तो वो ब्यूमोंट टेक्सास से है। अगर मैं बेहतरीन आदमियों से मिला हूँ तो वो उनमें से एक है, और उसकी बीवी कैथोलिक से निकलकर तब्दील हुई है, और वो एक मुकद्दस औरत है, और वो खुदा का हकीकी बंदा है। मुझे बताएं कि भाई रॉय वीट से कौन सा अच्छा भाई है जो कि असेंबलीज ऑफ गॉड के हैं। यहाँ देखें, और जितने भाइयों को जो मेरे चौगिर्द हैं और जिनको मैं जानता हूँ, किसी एक का इन भाइयों में से नाम बताएं। फिलाडेल्फिया चर्च के लोग यहाँ मौजूद हैं, और असेंबलीज ऑफ गॉड के लोग, और बहुत सारे अच्छे लोग हैं। मुझे बताएं कहाँ हैं? मुझे बताएं भाई जैक मोर से अच्छा आदमी कौन सा है? मुझे ये बताएं वो क्या है? वो तो कहते हैं वो उनसे ताल्लुक रखते हैं, वो असली नहीं है। आपको दोनों जानिब असली बुनियादी चीज को पाना है, क्योंकि ऐसे लोग दोनों तरफ होते हैं। जो शैतान कहे वो भी ठीक है, और जो लोग कहें वो भी ठीक है, लेकिन वो सब खुदा के लोग हैं। खुदा ने उन्हें रूल कुछ दिया है। अगर खुदा का फजल हम पर ना हुआ होता तो हम भी लड़ाई झगड़े करते और दूसरी चीजों में मर चुके होते। ये बिल्कुल ठीक बात है, लेकिन खुदा का फजल हमें एक साथ बांधे रखता है। इसमें कोई हैरत नहीं कि हम गा सकते हैं, धन है वो जो हमारे दिलों में मसीही मोहब्बत बांधता है, और फिर यही हमारी जरूरत है। और इस तरह आप जानते हैं कि क्या हुआ। वहाँ के चर्च के आला मुंतजिम ने मुझे बुलाया और कहा, क्या तुम जानते हो कि गुजरी रात तुमने क्या किया? ये मेरी वहाँ दूसरी रात थी। मैंने कहा क्या किया? मैंने कहा बड़ी अच्छी इबादत थी। उसने कहा आपने पुलपट पर एक गुनाहगार शख्स को बिठा रखा था। मैंने कहा मैं उसके मुतल्लिक नहीं जानता, कहाँ था? उसने कहा वो मिस्टर पैटी था। ओ, मैंने कहा क्या एक गुनाहगार? क्या कहा? मैंने कहा भाई वो तो असेंबली ऑफ गॉड का मनाद है। उसने कहा ठीक है वो एक मनाद है, लेकिन वो अभी तक गुनाहगार है क्योंकि उसने ठीक बपतिस्मा नहीं लिया हुआ। और मैंने कहा भाई दुआ करें और मुझे बताएं क्यों। मैंने कहा जबकि उसने रूल कुछ पाया हुआ है। उसने कहा भाई ब्रैनम पत्रस ने क्या कहा था? तोबा करो और अपने गुनाहों की माफी के लिए यीशु मसीह के नाम में बपतिस्मा लो। इसलिए जब तक हम यीशु नाम में बपतिस्मा नहीं लेते तब तक हमारे गुनाह नहीं मिटते हैं। मैंने कहा मेरे भाई क्या ये फार्मूला है? उसने कहा हाँ ये फार्मूला है। मैंने कहा फिर तो खुदा ने अपने हिसाब में खुद ही गड़बड़ कर ली। इमाल 10:49 में, क्योंकि पत्रस अभी कलाम सुना ही रहा था कि रूल कुछ उन सब पर नाजिल हुआ जो कलाम सुन रहे थे। देखा, हालांकि उन सब ने अभी बपतिस्मा नहीं लिया था, तो फिर क्यों खुदा ने उन सब को रूल कुछ दिया जो तब्दील भी ना हुए थे? मैंने कहा अब आप इस आलम में कहाँ खड़े हैं? उसने कहा आप जानते हैं कि हम क्या करने जा रहे हैं। उसने कहा हम एक घेराबंदी कर रहे हैं और हम अपनी इस हदबंदी से आपको बिल्कुल बाहर निकाल देंगे। तो फिर मैंने कहा और मैं भी एक हदबंदी करने जा रहा हूं और मैं इस हदबंदी में ठीक आपको वापस खींच लूंगा। मैंने कहा आप मुझे बाहर नहीं निकाल सकते क्योंकि मैं आपसे मोहब्बत करता हूं। देखें आप ऐसा नहीं कर सकते। मैंने कहा और अभी आपके बहुत सारे भाई हैं जो मुझसे मोहब्बत करते हैं और मेरा यकीन करते हैं। मैंने कहा आप मुझे नहीं निकाल पाएंगे, बहुत सारे भाई हैं, वो किसी भी हालत में आएंगे। और मैंने कहा वो आएंगे और आप मुझे नहीं निकाल पाएंगे। अगर आप मुझे बाहर निकालते हैं तो मैं आपको वापस खींच लूंगा। मैंने कहा जब तुम घेराबंदी करते हो तो खुदा के फजल से मैं भी एक घेराबंदी करूंगा और ठीक आपको वापस खींच लाऊंगा। ये सच है, मैं इन्हें वापस खींच लाऊंगा। और ओ भाइयों, मैं ये बात मसीह में कहता हूँ। मैंने काफी वक्त लिया, मैं जानता हूँ कि मैं आपका मजीद वक्त ले रहा हूँ, और मेरा अंदाजा है कि ये अब तकरीबन खत्म करने का वक्त है, लेकिन मुझे ये बात कहने दीजिए, समझे। और मैंने उस शख्स से कहा, मैंने कहा मैं तब तक आपके साथ हूँ जब तक आप कलामे मुकद्दस को बयान करते रहेंगे और मोहब्बत भी करता रहूँगा, और यकीन जानो कि मैं منادی کرتے وقت اور لوگوں کو یسو نام میں اونلی جیزس میں نہ بپتسمہ دوں گا اور نہ میں ایسا کہوں گا. نہیں جناب, میں یقیناً ایسا نہیں کروں گا, کیونکہ میں بہت سارے ایسے لوگوں سے مل چکا ہوں جن کا نام یسو ہے اور ان کو جانتا ہوں جو افریقہ میں مختلف جگہوں میں موجود ہیں اور جن کا نام یسو ہے. لیکن اگر آپ یہ اصطلاح استعمال کریں گے کہ ہمارا خداوند یسو مسیح, تو اس بات پر میں آپ کے ساتھ چلوں گا. یہ بالکل ٹھیک اصطلاح ہے اور میں آپ کے کندھے سے کندھا ملاؤں گا. میں یہ سوچتا ہوں کہ آپ کو اپنے آپ کو سیدھا کرنے کے لیے باپ بیٹے اور روح القدس کو پہلے ٹھیک سمجھنا چاہیے. میں نے کہا میرا خیال ہے کہ آپ کو ضرور ایسا کرنا چاہیے, لیکن اس نے کہا او نہیں نہیں, یہ تو پھر واپس تسلیس ہی ہو گئی. میں نے کہا یہ تسلیس نہیں ہے, یہ ایک خدا کے تین دفاتر ہیں, یہ تسلیس نہیں اور نہ ہی تین خدا ہیں. ہمارے تین خدا نہیں ہیں, یقیناً ایسا نہیں ہے, ایسی کوئی چیز ہے ہی نہیں اور نہ ہی بائبل نے ہمیں سکھایا ہے. صرف ایک ہی خدا ہے. سن اے اسرائیل, میں ہی تیرا خداوند خدا ہوں, صرف ایک ہی خدا. کیونکہ پہلا حکم بھی یہی ہے, تو میرے حضور غیر معبودوں کو نہ ماننا. یقیناً وہ ایک ہی خدا ہے, نہ کہ تین. یہ تو کیتھولک کا بیان ہے اور یہ کیتھولک سے نکل کر لوتھر میں آ گیا اور اسی طرح چلتے ہوئے وہ بہت ساروں میں, اور ایسا عام طور پر لوگ آج بھی یہی ایمان رکھتے ہیں کہ ہمارے تین خدا ہیں. اور آپ یہ کبھی نہیں کر پائیں گے اور نہ ہی یہ خوشخبری کبھی یہودیوں کو سنا پائیں گے. جیسا کہ ایک صبح میں نے ایک یہودی سے جو مشنری تھا پیش گوئی کی تھی, تم کبھی بھی ایک یہودی کو تسلیسی خدا نہیں دے پاؤ گے, آپ ایسا کبھی بھی نہیں کر پاؤ گے. جیسا کہ وہ نہیں ہے, وہ اس معاملے میں اچھی سمجھ رکھتا ہے. دیکھیں, وہ اس معاملے میں بائبل کو بہت زیادہ جانتا ہے. لیکن ایک یہودی تسلیسی خدا کو کبھی نہیں مانے گا, یہ ایک یہودی نہیں کرے گا. لیکن اگر آپ بتائیں کہ یہ وہی یہوہ ہے, تو وہ اسے قبول کر لے گا. یقیناً یہ بات ہے, سمجھے؟ اور میں اس سب پر ایمان رکھتا ہوں. جیسا یوسف نے کہا تھا, بھائیو اپنے آپ میں ناراض نہ ہوں, یہ تو خدا نے کیا تھا. آپ سمجھ گئے؟ کیونکہ یہ ایسا ہی ہے اور اسے اسی طرح ہونا تھا. اس وقت تک انتظار کیا جائے جب یہ سب باتیں ہو جائیں, کیونکہ اب ہمارا یعنی غیر قوم کا وقت پورا ہونے کو ہے. اب میں اس بات پر پورے دل سے ایمان رکھتا ہوں. میرے بھائیو, کیا آپ اس طرح دیکھ پا رہے ہیں جماعت میں جتنے لوگوں کو روح القدس کا بپتسمہ ملا ہے, جیسے کہ میں ان کو ایک خاص مقام تک لانے کی کوشش کر رہا ہوں. ایمی میکفرسن کا گروپ, اس عورت نے کیا کیا تھا؟ میرا یقین ہے کہ وہ پہلے ودانیت میں تھی, تب وہ وہاں سے نکلی اور خود اسمبلی میں چلی گئی, اور پھر وہ اس جگہ سے نکلی اور خود ہی مختلف قسم کی تنظیم منظم کر لی. زیادہ عرصہ نہیں گزرا کہ میں ایک چھوٹے سے گروپ میں گیا اور وہاں ایک بات ہوئی. میں او ایل جیگرز کی میٹنگ میں بیٹھا ہوا تھا. اب ہم سب او ایل جیگرز کو جانتے ہیں. اس کے باپ نے اسمبلیز آف گاڈ کی جنرل کونسل بنانے میں مدد کی تھی. اب او ایل ایک بہت بڑا آدمی ہے اور وہ ایک عظیم مناد ہے. زیادہ عرصہ نہیں ہوا کہ میں نے اس کو بتایا تھا. میں نے کہا, بھائی جیگرز, اگر میں بھی آپ کی طرح منادی کروں تو میں کبھی بھی کوئی شفایا عبادت نہیں کر پاؤں گا, کیونکہ جب وہ عبادت شروع کرتے ہیں تو وہ لہو اور میں اور دوسری چیزوں کو بیان کرتے ہیں. مجھے معاف کرنا بھائیو اگر اس بات سے آپ کو ٹھیس لگی ہے تو میں, لیکن یہ ٹھیک ہے. خدا خون بنا سکتا ہے اور وہ میں تبدیل کر سکتا ہے, یا وہ اسے تیل میں تبدیل کر سکتا ہے, وہ جو چاہے کر سکتا ہے, لیکن یہ چیزیں گناہ کو نہیں مٹا سکتی ہیں. نہیں جناب, نہیں جناب, فی الحقیقت نہیں. یسوع مسیح کا لہو کبھی بھی اپنی طاقت نہیں کھو سکتا جب تک کہ وہ اپنی پوری کی پوری کلیسیا کو نہ بچا لے اور اس میں سے گناہ کو نہ نکال دے. میں نے کہا, بھائی جیگرز کہاں ہو؟ اور میں نے اس کو لیا اور اپنے ساتھ اوپر لے گیا, اور میں کرسچن بزنس مین کی میٹنگ میں تھا. اور میں نے پوچھا, میں نے کہا, بھائی او ایل کہاں ہوتے ہو؟ اس نے کہا, آپ اس وقت کس دنیا میں ہو؟ میں نے کہا, میں تو اس وقت ایک چھوٹے سے سستے سے ہوٹل میں رکا ہوا ہوں. اور اس نے کہا, کیا آپ کے بتانے کا مطلب یہ ہے کہ انہوں نے آپ کو وہاں رکھا ہوا ہے؟ میں نے کہا, یہ تو میری اپنی مرضی ہے. جب میں آپ کے پاس آیا, میں نے کہا, تو تم نے میرے ساتھ کیا کیا تھا؟ تم نے مجھے وہاں سٹیٹلر ہوٹل میں رکھا اور میں ایک کونے میں کھڑا ہوا تھا جہاں انہوں نے مجھے میز پر بٹھایا, اور مجھے علم نہ تھا کہ وہاں چھری کو اور دوسری چیزوں کو کھانے میں کیسے استعمال کرنا ہے. مجھے کچھ بھی معلوم نہ تھا, اور میں وہاں بغیر کوٹ پہنے ہی پہنچ گیا, اور وہ مجھے وہاں سے بھگا دینا چاہتے تھے. اور میں نے کہا, مجھے نہیں معلوم کہ کیسے کیسے کرنا ہے. اس نے کہا, اگر ان لوگوں نے آپ کے ساتھ اتنا برا سلوک کیا ہے تو میں آپ کو وہاں لے جاؤں گا. میں نے کہا, نہیں جناب. میں نے کہا, بجائے اس کے میں چاہتا ہوں کہ آپ کے ساتھ ایک قتلہ کھاؤں, بشرط کہ اس کی قیمت آپ ادا کریں. और उसने कहा चलो ठीक है। इस तरह जब हम एक जगह पर गए और जब हम बैठ गए तो मैंने कहा भाई जैगर्स, मैं यकीनी तौर पर आपकी कदर करता हूँ और वो मेरे बहुत ही अच्छे दोस्त और बड़े अच्छे भाई हैं। और मेरे पास उनका एक छोटा सा पंफलेट था और उसमें वो औरत थी जो किसी दूसरे मुल्क से आ रही थी और उसके हाथों में खून और कुछ इसी तरह की और चीजें थी और वो इश्तहार वहाँ मेरे पास था और मैं चाहता था कि वो एक दफा इससे इनकार कर दे और तब ही मैं उसके साथ हो सकता था। ये सब कुछ उनके इश्तहार पर था, आप जानते हैं। मैंने कहा मैंने सुना है कि तुम एक बड़ी बेदारी की मीटिंग मुनक्कद करवाने जा रहे हो। मैंने कहा शुरू कीजिए, क्योंकि मैं भी बेशक वहाँ बिजनेसमैन वालों के बाइस गया था। लोग जानते हैं अगर रुलकुस मुझ पर प्लेटफॉर्म पर जाहिर कर सकता है तो क्या वो मुझको ये नहीं बता सकता कि किस जगह पर क्या हो रहा है। भाइयों, मैं आपको लफ्ज़ बा लफ्ज़ बता सकता हूँ और इस बात का सबूत आप भाई कार्लसन से ले सकते हैं और ये भाई भी वहाँ मौजूद थे। और कल जब मैं इबादत में बैठा हुआ था और मैंने भाइयों को बताया था कि आज सुबह की इबादत में क्या क्या होगा, ये सच है, बिल्कुल सच है, समझे। क्योंकि रुलकुस ने मुझे उठाया और कहा एक काम करो और बताया खिड़की के पास खड़े हो जाओ और मैं खिड़की को देख रहा था, खुदावन ने मुझे ठीक यही कुछ दिखाया। मैंने कहा अब ए भाइयों, मैंने बिल्कुल ठीक यही चीज आपको दिखाई थी वहीं पर, समझे, क्यों, ताकि वो इसे जान ले। अभी थोड़ा अरसा पहले चिटाक्वा में एक आदमी खड़ा हुआ और कहा भाई ब्रैनम एक नबी है, लेकिन मैंने ऐसा दावा नहीं किया कि मैं एक नबी हूँ, समझे। लेकिन उसने कहा भाई ब्रैनम एक नबी है, जब वो उस रूह में होते हैं तो वो दिलों के भेद जाहिर कर देते हैं, लेकिन उसने कहा हो उनकी तालीम में जहर है, इससे एहतियात करना। मैंने दिल में सोचा क्या एक पढ़ा लिखा इंसान इस तरह की बातें करेगा। एक नबी का क्या मतलब है, कलामे मुकद्दस का तर्जमान, खुदा का कलाम नबी के पास आता है, आप समझे। मगर सिर्फ इतना ही कहना है, ना ये ना वो, लेकिन तो भी भाई जैगर्स। और मैंने कहा उसने कहा ओ, मैंने कहा मैंने उस औरत के मुतल्लिक देखा है जिसके हाथ पर खून था। ओ, उसने कहा भाई ब्रैनम ये तो आपने अजीब वाकया देखा है। मैंने कहा भाई जैगर्स, मैं आपसे मोहब्बत करता हूँ, पहले मैं आपसे हाथ मिलाना चाहता हूँ, आए, कहते हैं कि हम भाई हैं। उसने कहा यकीनन, फिर मामला क्या है। मैंने कहा मैं जानता हूं कि आप बड़े ही पुरजोर मनादी करने वाले हैं और आप एक आले की तरह खुदावंत की खिदमत करते जा रहे हैं। उसने कहा शुक्रिया भाई ब्रैनम, आप वाकई एक फ्रोतन इंसान हैं। मैंने कहा मैं ये नहीं कह रहा कि मैं फ्रोतन हूं, मैं इसलिए ये कह रहा हूं क्योंकि मैं ईमान रखता हूं कि आप खुदा के खादम हैं। लेकिन मैंने कहा भाई जैगर्स, आप अपने रास्ते से हटने जा रहे हैं और आपके पास इन बातों के मुतल्लिक जवाब देने के लिए कुछ भी नहीं है जो आप कर रहे हैं, जो आपने बुनियाद बनाई है और असेंबलीज ऑफ गॉड और बहुत सारे लोगों के साथ शिफाया इबादत में यही मसला दरपेश है। मैं आप पर इल्जाम नहीं लगाता और बहुत सारे बुलाए जाते हैं और टॉमी यहाँ जो कि एक अच्छा भाई है और हम जानते हैं कि वो कितनी मजबूती से खड़ा है। आज धरती पर शिफाया इबादत करने वालों में बहुत से नाम आते हैं, इसमें कोई हैरत नहीं कि आप में से बहुत से इनकी इबादत को अपने शहर में स्पॉन्सर करना नहीं चाहते। वो आते हैं और लोगों से पैसे इकट्ठे करके चले जाते हैं और उनके पास क्या है, जो कुछ आप अपने पुलपट से देते हैं उससे ज्यादा लोगों को और कुछ नहीं देते। भाइयों, आप लोग ठीक हैं, मैं आपको बता रहा हूँ आप लोग ठीक हैं, लेकिन ये कुछ इस तरह है। मैं मार्टिन लूथर की तारीख पढ़ रहा था, उसमें लिखा है कि मार्टिन लूथर ने कैथोलिक चर्च को रद्द किया और उसके खिलाफ एहतजाज किया और इसी पर कायम रहा, ये कोई बेद ना था, आपने उसकी तारीख पढ़ी है। लेकिन मार्टिन लूथर ने उस तस्सुब के खिलाफ अपना सर उठाए रखा और अपनी बेदारी की पैरवी की, ये बेद था। और जब ये वाकया हुआ तो नामख्तून साथी भी इसमें आ गए, जैसे मिस्र में से निकलते वक्त हुआ था, और ये बात हमेशा उनके लिए परेशानी का सबब बनी जो अपनी जगह से बाहर निकले। हम ये जानते हैं कि जब हम बाहर आते हैं तो जिस तरह बनी कुरा ने सर उठाया और खुदा ने उनको तबाह कर दिया था। लेकिन भाइयों, मैं आप पर इल्जाम तराशी नहीं करता। भाई जैगर्स वहाँ बैठे हुए थे, मुझे बताने की कोशिश कर रहे थे कि ये जो कुछ हो रहा है ये सब रुलकुस के वसीला से है, उसने ऐसा कहा। और तब मेरे पास उसका अपना पंफलेट था। मैंने कहा भाई जैगर्स, मैंने कहा मैं तो एक सातवें दर्जे का शागिर्द हूँ और आप इल्मे इलाहियात के डॉक्टर हैं और आपने वकालत भी कर रखी है। और आपका तकर्रुर भी एक अच्छे चर्च असेंबली ऑफ गॉड में हुआ है, और आपके वालिद ने इस ईमान की बुनियाद रखने में भी आपकी मदद की थी, और आप इसको कितना खींच पाए हैं ये आप पर था। लेकिन मैंने कहा, ये तो किसी भी इंसान की अपनी मर्जी पर है कि वो कितना इसको चाहता है, और मैं यहाँ कोई हद मुकरर नहीं करता। लेकिन जब आप जैसे लोगों की खिदमत की बात आती है, जिसने यीशु के लिए हजारों जानों को जीता हो, उसने अपनी खिदमत अस्तराबी जोश पर कायम की हो, मैंने कहा, भाई जैगर्स, आपने जो अपनी खिदमत का स्तून खड़ा किया है, अगर उसका वजन मसावी ना किया तो ये कुछ अरसे के बाद गिर जाएगा, और जितनी बातें आप कह रहे हैं उनके मुतल्लिक आपके पास कलामे मुकद्दस होना चाहिए। उसने कहा, कलामे मुकद्दस मौजूद है। मैंने कहा, तो इस कलाम को जाहिर करो। उसने कहा, ठीक है भाई ब्रैनम। उसने बताया, ये रूल कुछ कर रहा है। मैंने कहा, मुझे दिखाओ ये कलामे मुकद्दस में कहाँ कहा गया है कि कभी रूल कुछ ने किसी के ऊपर लहू बनाया या किसी से निकाला या इस तरह का कोई काम किया। सिर्फ ये दिखाओ और उनमें से तेल निकल आया हो। तुमने कहा था कि ये तेल इलाही शिफा के लिए था, और तुमने कहा था कि उस औरत का लहू कौमों के लिए निजात होगा। मैंने कहा, अगर ये इस तरह है तो फिर यीशु मसीह के लहू का क्या हुआ? फिर तो मसीह का लहू जाता रहा, और कोई भी चीज कलाम के खिलाफ दुश्मनी है, ये यीशु के लहू के खिलाफ है। मैंने कहा, यही तो मुखालफ मसीह की तालीम है। ओ, उसने कहा, भाई ब्रैनम, किसी दिन आप समझ जाएंगे। मैंने कहा, मैं उम्मीद करता हूँ कभी इसको इस तरह समझूंगा भी नहीं। अब भाई, मैंने कहा, मैं आपसे मोहब्बत करता हूँ और आप मेरे भाई हैं, और मैंने कहा, भाई जैगर्स, आप एक ऐसी शाख पर जा रहे हैं, थोड़े ही अरसे के बाद आप वहाँ से वापस भी नहीं आ सकते। वापस अपनी कलीसिया में आओ, वापस आओ और खुशखबरी के कलाम के साथ खड़े रहो। और मैंने कहा, अस्तराबी जोश पर कायम ना रहो। मैंने कहा, वो और अब वो हमेशा की जिंदगी के लिए बपतिस्मा देते हैं। आप जानते हैं, वो कहते हैं, जितनी मर्तबा आप बपतिस्मा लेते हैं तो आप मर्द और औरत वापस नौजवान हो जाते हैं, और इस तरह से आप नहीं कभी नहीं मरेंगे। और इस तरह अब वो उस शाख के बिल्कुल आखिरी किनारे पर हैं, और उसमें से यानी मुर्दा समंदर में से विटामिन की गोलियां निकाल रहे हैं। क्या आप समझ गए? लेकिन ये क्या है भाइयों? ये सब छोटे छोटे जोशो जज्बे ही से शुरू होता है, और यहाँ आप लोग जो अपने अपने गिरजों में हैं, और आप ऐसे ही कुछ चीजों को अपने शहर में आने देते हैं, और आप जानते हैं शैतान जो मकार है, और वो ऐसी ही बातों पर उछलता है, वो झगड़े पैदा करता है, और वो लोगों को घायल करता है, और इसी वजह से वो कलीसियाओं में गड़बड़ करता है और बहुत सारी ऐसी चीजें बर्पा करता है। लेकिन ये ऐसा नहीं है। अब यहाँ कोई बात नहीं कि आप कितने ठीक हैं, मगर मेरे भाइयों, यहाँ एक चीज है जिसमें हम नाकाम होते और उसे भूल जाते हैं। अब मैं ये कहकर खत्म कर रहा हूँ, इससे कोई फर्क नहीं पड़ता कि मैं कितना ठीक हूँ, और मैं कितना कलाम के साथ हूँ, और मैं कितना खुदा के कलाम को जानता हूँ। अगर मेरे दिल में रूल कुछ नहीं है, और मेरे दिल में तमाम नस्ले इंसानी के लिए मोहब्बत नहीं है, तो फिर मुझ में शुरू ही से गड़बड़ है। अब पालूस कहता है, पहला करंथियों 13:3 में, मुझे कुल इलम की वाकफियत हो, देखें, और खुदा के सब भेदों की समझ हो, देखा सब हो, और खड़ा रहूं और मोहब्बत ना रखूं, तो मैं कुछ भी नहीं हूं। और अगर मैं आदमी और फरिश्तों की जुबानें बोलूं, वो खुदा से बोलते हैं और उसकी तर्जमानी नहीं कर सकते। और अगर मैं आदमी और फरिश्तों की हकीकी जुबानों में बोलूं और मोहब्बत और प्यार ना रखूं, तो इससे मुझे कुछ फायदा नहीं होगा। और इसी तरह खुदा के सब भेदों की समझ हो और उन्हें खोल सकूं और उन्हें इकट्ठा करके साबित करूं और मोहब्बत ना करूं, तो मैंने इससे क्या अच्छा किया। और यीशु ने कहा, इससे सब लोग जानेंगे कि तुम मेरे शागिर्द हो जब आप मोहब्बत रखते हैं। जब असेंबलीज वाले वदानियत वालों से मोहब्बत करेंगे और वदानियत वाले असेंबलीज वालों से मोहब्बत करेंगे, जब आप मोहब्बत करते हैं एक दूसरे से, चाहे वो ठीक है या फिर गलत है। और अगर आपका मकसद गलत है तो फिर तहरीक भी गलत है, बल्कि फिर तो आप शुरू ही से गलत हैं। क्या ये दुरुस्त नहीं? देखें, अगर मैं आदमी और फरिश्तों की जुबानें बोलूं और मोहब्बत न रखूं, तो मैं कुछ भी नहीं हूं, क्योंकि खुदा मोहब्बत है, हम इसे जानते हैं। और मैं गैर जुबानों में बोलने पर यकीन करता हूं। अब कुछ ने कहा कि भाई ब्रैनम ऐसी बातों का यकीन नहीं करते। मैं अभी आपको इस मामले में वाजे कर दूंगा, समझे? मैं आपको बताना पसंद करूंगा। मैं ईमान रखता हूं कि जब एक इंसान मसीह को हासिल करता है तो वो रूल कुछ का एक हिस्सा हासिल करता है, क्योंकि यीशु ने कहा मत्ती 12:5-20 में, शायद 24, उसने कहा नहीं बल्कि मेरा यकीन है कि ये मुकद्दस यूहन्ना 5:24 है। उसने कहा वो जो मेरा कलाम सुनता है और मेरे भेजने वाले पर ईमान रखता है हमेशा की जिंदगी रखता है। अब हमेशा की जिंदगी का सिर्फ एक ही रूप है और इस पर सजा का हुक्म भी नहीं होता, बल्कि वो तो मौत से गुजरकर जिंदगी में दाखिल हो चुका। अब मैं इस बात पर ईमान रखता हूँ कि कोई भी शख्स खुद नहीं कह सकता कि खुदा को तो उसे बुलाना ही था, और अगर वाकई खुदा ने उसे बुलाया है, यहाँ बहुत सारे लोग हैं और हम जानते हैं भाइयों कि वो अपने अपने काम में लगे हैं और सोचते हैं कि खुदा ने उनको बुलाया है, लेकिन आप उनकी जिंदगी से बहुत ही जल्द इसको पालेंगे। लेकिन अगर खुदा ने आपको बुलाया है तो फिर आप वहीं रहेंगे और उस मकाम पर खड़े रहेंगे। देखा, आप जान गए। और अब ये बैप्टिस्ट तालीम नहीं है, आप ये जानते हैं, समझे। लेकिन मैं इस बात पर ईमान नहीं रखता कि हाथ मिलाने ही से हमें हमेशा का तहफ्फुज़ मिल जाता है, और ऐसी और बहुत सारी बातें हैं। मैं इनका यकीन नहीं करता, इन जैसी किसी चीज पर भी ईमान नहीं रखता। अगर वो इन जैसी चीजों पर यकीन करना चाहते हैं तो ठीक है, वो कर सकते हैं, लेकिन मैं फिर कहूंगा कि वो मेरे भाई हैं। अगर आज सुबह मैं कहूं कि मुझे खाने को पेस्ट्री चाहिए, जैसा कि अमूमन रात के खाने का वक्त हो, लेकिन मैं चेरी वाली पेस्ट्री पसंद करता हूं और आप सेब वाली ले आते हैं, लेकिन हम खा तो एक ही जैसी पेस्ट्री रहे हैं, समझे। इसीलिए इससे क्या फर्क पड़ता है, जब तक हम एक ही चीज खा रहे हैं, इसी तरीके से हम ईमान रखते हैं। अगर आप वदानियत वाले होना चाहते हैं तो वदानियत वाले हो जाएं। अगर आप असेंबलीज ऑफ गॉड वाले होना चाहते हैं तो असेंबलीज ऑफ गॉड वाले हो जाएं। अगर आप कुछ भी होना चाहते हैं, यानी बैप्टिस्ट, प्रेसबिटेरियन, लेकिन वहाँ आपको एक बेहतरीन मसीह होना चाहिए, समझे। और आप अपने आप ही को जांचें, लेकिन एक दूसरे से झगड़ा मत करें, क्योंकि ये छोटी छोटी बातें हैं, सब आपस में जुड़ी हुई हैं, ठीक है। ये सब बातें जुड़कर फिर एक ही जगह पर आ जाती हैं, और इससे कोई फर्क नहीं पड़ता कि हम कितने मोजज़ात कर सकते हैं, कितने पहाड़ों को सरका सकते हैं, या जो कुछ भी करते हैं, जब तक हम उस जगह पर नहीं आते जहां हम एक दूसरे से मोहब्बत करते हैं, ना कि दिखावे की मोहब्बत, बल्कि हम हकीकी तौर पर एक दूसरे से मोहब्बत करते हैं। जब हम हर एक भाई से मोहब्बत करते हैं तो फिर कोई मतलब नहीं चाहे उसका ताल्लुक किसी कलीसिया से हो, हम उसे मोहब्बत करते हैं, सिर्फ जाहिरी नहीं, हम उसे मोहब्बत करते हैं क्योंकि हम जानते हैं कि ये एक मजहबी नजरिया है, ऐसा है। हमें तो सिर्फ हकीकी मोहब्बत ही करनी चाहिए, लेकिन क्योंकि हम ऐसा करते हैं और जब एक दूसरे से मोहब्बत रखते हैं तभी एक दूसरे की मुसीबत सहते और बर्दाश्त करते हैं। और मैं यकीन करता हूँ कुलसियों 3:9, या ये हवाला कोई और भी हो सकता है, मैं नहीं जानता, शायद मैं इस हवाले में गलती पर हूँ, लेकिन इसमें ये लिखा है कि जब हम मसीह बन गए तो हमें बुगज नहीं करना चाहिए, समझे। जब हम एक दूसरे की इज्जत और लिहाज का बदला चुकाने की कोशिश करते हैं तो फिर हम में ईमान ही नहीं, देखा, हम ऐसा नहीं कर सकते, हम में ईमान नहीं हो सकता, क्योंकि हमें खुदा की इज्जत करनी है। देखें, खुदा ही की इज्जत करें। भाइयों, ईमान रखना ही हकीकत में मोहब्बत है, मगर इज्जत और शान सिर्फ खुदा ही के लिए है, जैसा भी हो, लेकिन एक दूसरे पर एतमाद और भरोसा रखें और एक दूसरे से झूठ मत बोलें, समझे, कभी एक दूसरे से झूठ मत बोलें। और अगर आज सुबह मैं आपसे कहता हूँ मैं आपसे मोहब्बत करता हूँ तो मेरा मतलब भी यही होना चाहिए, अगर इसका मतलब ये नहीं है तो फिर मैं एक रयाकार हूँ, ये बिल्कुल सच है। अब भाइयों, इन बातों के साथ, अब भाई टॉमी, मैं उम्मीद करता हूँ कि मैंने बहुत ज्यादा आपको यहाँ नहीं बिठाया। भाई टॉमी, बस एक सेकंड, क्या आप कुछ कहना चाहते हैं? जब मैं आप लोगों के दरमियान आया हूँ तो शायद मैं ये सब बातें कह सकता हूँ, ये मेरा ईमान है, और मैं इस बात पर ईमान रखता हूँ कि खुदा हमारे बाप ने अपना साया कुंवारी पर डाला जो कि मरियम कहलाई, और उसमें खून का खिलिया तख्लीक किया जिससे यीशु मसीह ने जन्म लिया जो कि खुदा का बेटा था, और उस खेमा में खुदा ने खुद को रखा यानी बदन में, और खुद को हमारे दरमियान जाहिर किया। खुदा मसीह में था जिसने खुद दुनिया से मेल मिलाप कर लिया, और मेरा ईमान है कि वही खून का खलिया कलवरी पर तोड़ा गया था हमारे गुनाहों के मिटाने के लिए, और उसमें से रूल कुछ निकल कर वापिस कलीसिया पर आ गया, क्योंकि मसीह जो के रूल कुछ है, क्योंकि मसीह जो के कलाम है, अब रूल कुछ के बपतिस्मा के वसीला हमारे अंदर है और वो हमें बना रहा है। मसीह ने अपने आप को लग करके हम में से हर एक को अपनी जिंदगी दी है ताकि हम सब लोग मिलकर खुदा की कलीसिया बन जाएं। ज्यादा अरसा नहीं हुआ मैं घुड़सवारी करता था। आप ये जानते हैं, मेरे वालिद भी बहुत ही अच्छे घुड़सवार थे। मैं भी अच्छी घुड़सवारी करता था। हम अरापो वादी में गोल चराते थे, या मेरा मतलब है उस दरिया ट्रबल सिम से जो अरापो की हदूद में था। हेयरफोर्ड के लोग इस वादी में चराई करते थे और उस वादी में बहुत हरियाली थी, इसीलिए वो उस जगह बहुत ज्यादा घास होने के बायस गोल चरा सकते थे और उस वादी में टनों वजन के हिसाब से चारा पैदा होता था। इसीलिए आप अपनी गाय को उस घास के ऊपर दौड़ा सकते थे और एस्टेस पार्क तक आप अपनी गायों को चरा सकते थे। मेरे शिकार का मैदान भी यहीं पर था और मैं भी एक साल तक मवेशी पालने वाले खेत में रहा और मैं अब भी बहार में और जब बर्फ गिरने का वक्त होता है तो फिर मैं वहां जाकर घोड़सवारी करता हूं, क्योंकि मुझे घोड़सवारी बहुत पसंद है। और मैं इधर उधर इस वादी में जाता हूं और मैं ठीक उन मवेशी पालने वालों के झुंड में जाता हूं और उनके मवेशियों को भी चराता हूं। और मौसम बहार में और बहुत दफा मैंने उनके मवेशियों को चराने और इकट्ठा करने में मदद की है। और वहां एक सीमित तार लगी हुई है जहां से आते हुए वो मवेशी किसी की जगह में दाखिल नहीं हो सकते और वहाँ घोड़सवार इन मवेशियों की गिनती करता है जब वापिस आते हैं और अंदर दाखिल होते हैं। और मैं दिन में कई कई बार और घंटों घंटे वहाँ बैठा हुआ मिस्टर ग्रेम्स को देखता रहता और उनके मवेशियों के गोल दर गोल जाते और उनके मवेशियों पर ईंट के निशान थे और हमारे मवेशियों पर चित्रीदारी के निशान थे और उनके पास टपाई होती थी जो वो हमें बैठने को देते थे और ये कुछ चीजें और ये जाफरीज की थी। और आप में से अक्सर को इस बात का इलम है कि जब मैं अपनी टांग उस लकड़ी के ऊपर रख लेता तो फिर मैं वहाँ बैठा उन घोड़सवारों को उन मवेशियों की गिनती करते देखता। मैंने एक बात पर ध्यान दिया था, वो घुड़सवार उन मवेशियों पर जो निशान थे उनको गौर से नहीं देखते थे, लेकिन एक बात थी कि वो उनकी नस्ल के निशान को देखते थे। वो मवेशी जो बाढ़ की उस तरफ जाएगा उसे हेयरफोर्ड की जगह ही से पैदा होना चाहिए, वरना उस बाढ़ के इस पार नहीं जाने दिया जा सकता। इस पर कौन सा निशान है, इससे कोई फर्क नहीं पड़ता। और मैं सोचता हूँ कि यही तरीका अदालत के दिन होगा कि वो हमारी इंसानी जात को नहीं बल्कि उस लहू को देखेगा। भाइयों, मैंने कई गलतियाँ की हैं और मैं बहुत सारे गलत काम कर चुका हूँ और किसी भी वक्त इस राह पर चलते हुए आपने मुझसे सुना हो और आपको कुछ बुरा लगा हो और अक्सर इस किस्म की और बातें कही हों, या अगर आज सुबह ऐसी नाराजगी या दुख की बात कही हो, तो मैं आपसे पूछता हूं और चाहता हूं कि एक मसीही भाई और बहन होते हुए मुझे माफ कर दें। मेरा मतलब आपको दुख देना या नाराज करना नहीं है। मैंने तो अपना दिल आपके सामने खोलकर रख दिया है ताकि हम जान जाएं। अब अगर यहां कोई बपतिस्मा होने वाला है तो आप भाई ये काम खुद सर अंजाम दें, समझे? ये मैं नहीं करता। अगर मुझे बपतिस्मा देना पड़ा तो मैं इसी तरीके से दूंगा और आप दोनों में से कोई भी ले सकता है, समझे? इसलिए अगर किसी शख्स ने बाप बेटे और रूल कुश के नाम में बपतिस्मा लिया हो तो वो खुदावंद यीशु मसीह के नाम में बपतिस्मा ले सकता है। और अगर मैं किसी को कभी बपतिस्मा देता हूँ लेकिन मैंने अभी तक दिया नहीं, मैं सिर्फ अपने ही गिरजे में बपतिस्मा देता हूँ, ऐसे ही लोग वहाँ भी मौजूद हैं और मेरे गिरजे में लोग इसी तरीके से बपतिस्मा लेते हैं। और अगर आप पीछे देखेंगे तो ये पुराने मिशनरी दस्तूरुल अमल की किताब की तरह है, पुराना मिशनरी बैप्टिस्ट दस्तूरुल अमल। और अब ये ऐसा है, मैं इलाही शिफा पर यकीन रखता हूँ, मैं रूल कुछ के बपतिस्मे पर यकीन रखता हूँ, मैं रूल कुछ के गैर जबानों में बोलने का यकीन करता हूँ, मैं हर उस नेमत पर यकीन रखता हूँ जो खुदा ने अपनी कलीसिया को दी है, मैं 100% उनके लिए हूँ। मैं यकीन करता हूँ आजकल जो दिखावे के लिए शिफाया इबादत हो रही है, मैं इनके लिए नहीं हूँ। मैं यहाँ इस बात की निशानदेही करना चाहता हूँ, कुछ अरसा पहले एक भाई था, और क्या ये मेरा प्यारा भाई टॉमी हिक्स नहीं है जिसका मैं एहतराम करता हूँ कि वो मसीह का एक सच्चा खादम है? और एक और शख्स था जो कि किसी दूसरे मुल्क में है और इस मुल्क में भी था, और वो सिर्फ हर वक्त अपने आप को खुदा का सुपर डुपर हीलर कहता। आप इस बात से वाकिफ है? और मुझे एक शख्स से खत मिला जो कि लूथरन गिरजे की तरफ से था, और मेरा सेक्रेटरी यहाँ है और जानता है कि हमने उसे उस फाइल में रखा। मैं उस आदमी का नाम लेना नहीं चाहूँगा क्योंकि ये मसीहत नहीं है, अगरचे मैं उस भाई की राय से मुतफिक नहीं हूँ, लेकिन फिर भी बात दुरुस्त है कि मैं उससे मोहब्बत करता हूँ क्योंकि वो मेरा भाई है। ये कुछ ऐसी ही जगह से मेरे पास आए जहाँ इस किस्म का जोश सर उठाता है और चंद एक दूसरे इस तरह, समझे? और ये अच्छी बात नहीं, समझे भाइयों? बदन की रियाजत भी कुछ काम कर देती है। और इसी तरह इस लूथरन खादम ने वापस उस खादम को एक खत लिखा और उसने कहा, तुम अमेरिकन खादम जो यहाँ आते हो, लिखा था, और तुम अपने दिखावे की शिफाया शानदार इबादत के साथ सबके लिए आते हो। और अब ये बात तो मुझे खुद को फूलों के गुलदस्ते की मानिंद लगती है, लेकिन खुदा जानता है कि मेरा ऐसा कहने से कोई मतलब नहीं है। लेकिन उसने कहा, जब वो छोटी बच्ची दबूरा स्टेट क्लियो मर गई और उसकी माँ उस दिन इंडियाना कैलिफोर्निया में खड़ी थी जहाँ वो बच्ची मर गई थी, और वहाँ बड़ी ठंड थी, और देखा गया कि वो बच्ची भाई ब्रैनम की गोद में है, और भाई ब्रैनम ने वहीं खड़े होकर उसके लिए दुआ की, और वो बच्ची रोने और पांव चलाने लगी, और उसी दम उसकी माँ को वापस सौंप दिया। वो खादम उस मेक्सिको वाले वाक्य से भी वाकिफ था जिस मीटिंग को हमने फुल गॉस्पल बिजनेसमैन के एक बयान की बुनियाद पर किया था। आपके पास कुछ ना कुछ डॉक्टर की तरफ से भी होना चाहिए। और जब वो छोटा मैक्सिकन बच्चा मर गया था, उस वक्त सुबह के 9 बजे थे और ये रात के 11 बजे हुआ, क्योंकि डॉक्टर ने अपना बयान लिखकर जारी कर दिया था। भाई स्पांजा, जिनको असेंबली ऑफ गॉड के काफी भाई जानते हैं, ये वही भाई हैं जो डॉक्टर से सर्टिफिकेट लेकर आए थे कि बच्चा मर गया है। और मैंने उस भीड़ से बाहर एक रोया देखी जब 20,000 कैथोलिक लोग मसीह के पास आए। ये वाकया मेक्सिको शहर में हुआ। मैंने कहा, आप इसे लेकर ना जाएं, मैं इस बच्चे के मुतल्लिक कुछ नहीं जानता, लेकिन मैंने एक रोया देखी है। और बिली वहाँ था और वो 30 या 40 अशर्स के साथ कोशिश कर रहा था कि वो इस छोटी खातून को दुआया कतार में ही रोकें जो इस बच्चे के साथ थी, और वो उसे रोक ना सके, और वो उनकी टांगों के दरमियान से काटते हुए दौड़ निकली। इसी तरह आखिरकार मैंने भाई जैक मूर को भेजा और कहा, जाओ और उसके लिए दुआ करो। और मैंने नजर की और देखा कि एक छोटा मैक्सिकन बच्चा मुस्कुरा रहा है। मैंने कहा, भाई मूर, एक मिनट रुकिए और उस बच्चे को यहाँ लाएं, समझे। और जब मैंने अपना हाथ उसके कंबल पर रखा, उस दिन पूरा दिन बारिश होती रही थी और वो लोग सुबह सवेरे से वहाँ खड़े थे, और अब तकरीबन रात के 11 बज गए थे। और मैंने अपने हाथ उस छोटे बच्चे पर रखे और वो हाथ पांव मारने और चलाने लगा, और वो लोग भी चलाना शुरू हो गए। और इसी तरह फिर वो उसे नीचे ले गए और उससे बयान लेने लगे और डॉक्टर के पास गए, और डॉक्टर ने कहा, मैंने आज सुबह 9 बजे ही ऐलान कर दिया था कि ये बच्चा मर चुका है और ये नमूनिया की वजह से मरा था, समझे। और फिर इस तरह ये चीजें सच हैं, ये सब गवाह हैं, तो फिर इसे इसी तरह होना है। हमें किसी भी बात के लिए ईमानदार और सच्चा होना चाहिए। इसका कुछ ना बनाओ, जो जैसा है उसे वैसे ही रहने दो, वैसे ही रहने दो। खुदा को किसी भी चीज और मदद की जरूरत नहीं है, आप समझे, वो खुदा है। इसलिए उसने अब ये कहा। लेकिन जब ये माँ भाई ब्रैनम को अमेरिका से बुला रही थी और फोन पर चलाकर कह रही थी, यहाँ आओ और मेरे छोटे बच्चे को उठा खड़ा करो, और अमेरिका की हुकूमत में उस औरत का शोहर आर्मी में पादरी था, और आप तमाम जूलियस को जानते हैं, आप में से ज्यादा जानते हैं, जिसने मेरी किताब लिखी एक नबी का दौरा अफ्रीका, और वो बेचारी नॉर्विजन माँ रो रही थी और चिल्ला रही थी, और अपनी बुलंद आवाज में उसने कहा, भाई ब्रैनम, तब मैं वहाँ खड़ी हुई थी जब वो बच्चा जिंदा हुआ था। उसने कहा, हम ईमान रखते हैं कि आप मसीह के खादम हैं। उसने कहा, आए और मेरे बच्चे पर हाथ रखें और ये जिंदा हो जाएगा। वो अभी अभी मरा है और उसको नमूनिया था, और वो नमूनिया की वजह से 4 या 5 घंटे बीमार रहा था, और जो वहाँ पर थे शोर कर रहे थे और चिल्ला रहे थे और ऊपर नीचे उछल रहे थे और कह रहे थे, अब खुदा इसे जिंदा करने को जा रहा है, अब खुदा इसे जिंदा करने को जा रहा है। और उसने कहा, अमेरिकन हवाई जहाज के जरिए, ये नहीं, अमेरिकन हवाई जहाज के जरिए नहीं, बल्कि अमेरिकन आर्मी जेट के जरिए मुझे वहाँ ले जाएं और वापिस एक ही दिन में ले आएंगे, समझे। और मैंने कहा, इससे पहले कि मैं आऊं, मुझे खुदावंत की मर्जी मालूम करनी होगी। और मैंने 2 दिन दुआ में गुजारे, और वो डॉक्टर इतना अच्छा था कि उसने 2 दिन मुर्दा बच्चे को रखने दिया। तब मैं एक सुबह उठा और चलता हुआ किचन में गया, मैंने देखा वहीं पर खड़े हुए मैंने एक रोशनी देखी जिसका साइज उस रोशनी की तरह था जो कि गोल थी, और उसमें से आवाज आई, उसे मत छूना, उसे झिड़कना मत, ये खुदावंत की मर्जी है। मैं ठीक वहाँ वापस दौड़ा और उस मुल्क में फोन किया और कहा, मैं नहीं आ सकता। और उस लूथरन खादम ने कहा, आप क्यों इंतजार कर रहे हैं और वाजे तौर पर खुदा की तरफ से साफ साफ फैसला क्यों नहीं लेते जैसे भाई ब्रैनम ने किया, اور پھر آپ کو معلوم ہو جائے گا کہ آپ اس کے متعلق کیا بات کر رہے ہیں۔ بھائیو، اب بات تو یہی ہے، اگر ہم ان ساری باتوں پر اچھل کود نہ کریں اور تھوڑا انتظار کریں اور ایک دھندلی سی روشنی کی بجائے ہمیں خدا سے صاف صاف فیصلہ لینا چاہیے، اور یہ سب گناہ گار جو الہی شفا کی منادی کرتے ہیں خدا کے بارے میں کچھ بھی نہیں جانتے۔ میرا یہ ایمان ہے کہ الہی شفا کی بنیاد ایک اصول پر ہے، پہلے آپ کو خدا کے پاس آنا پڑتا ہے اور اپنا دل اس کو دینا پڑتا ہے اور اپنے جیون کو یسوع مسیح کے لہو میں دھونا پڑتا ہے، اور پھر خدا آپ کے ساتھ کلام کرے گا اور آپ کو شفا دے گا۔ بالکل اس بھائی کی طرح جس نے کہا کہ خدا کے ایک مقدس بندے نے اس چھوٹی خاتون کے لیے دعا کی تھی، آپ سمجھ گئے۔ اپنی زندگی میں میں نے بڑی غلطیاں کی ہیں اور بہت ساری ایسی باتیں کہی ہیں جو کہ غلط ہیں، شاید میں کرتا بھی رہوں گا اگر زیادہ دیر تک زندہ رہا تو، ہو سکتا ہے اور بہت کچھ بھی کروں، شاید ہو سکتا ہے کہ ان میں سے کوئی آپ کے لیے ٹھوکر کا باعث ہو۔ میں امید کرتا ہوں کہ آپ مجھے معاف کر دیں گے۔ میں ابراہیم کے متعلق پڑھ رہا تھا کہ وہ اپنی زندگی میں کتنی پریشانیاں رکھتا تھا، کس طرح سے اس نے اپنی زندگی میں ایسی چیزیں کی، اس نے خدا پر شک کیا جب اس نے اپنی بیوی کے متعلق جھوٹ بتایا اور وغیرہ وغیرہ۔ لیکن جب رومیو 4 میں اس کی تفسیر لکھی گئی تو وہاں اس کی کوئی بھی غلطی نہ لکھی گئی، مگر کہا گیا ابراہیم کبھی بھی ڈگمگایا نہیں بے یقینی سے، خدا کے ذریعے سے وہ اور مضبوط ہو گیا تھا۔ جب اس کی زندگی کی الہی تفسیر لکھی گئی تھی تو اس کی ساری غلطیوں کو فراموش کر دیا گیا، اور نہ ہی اس کی غلطیاں لکھی گئی ہیں، یہاں تک کہ اس کی غلطیاں لکھی ہی نہیں گئی۔ اور بھائیو، میں بھی امید کرتا ہوں کہ جب میری بھی تفسیر اس دن لکھی جائے گی تو وہ میری بھی سب کمیاں مٹا دے گا اور پھر ان کے بارے میں کبھی سوچے گا بھی نہیں۔ میں امید کرتا ہوں خدا آپ کی بھی کمیاں دور کر دے گا۔ خدا آپ کو برکت دے۔ There's nothing wrong in backing out, but remember, pick up the battle. Say it again, please. Christ in me, the hope of glory. It's everything. Yes. It's everything.
That's right.
It's everything.
Everything.
Hallelujah. Yes. 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 Yes.
Our Heavenly Father this morning, how thankful and how grateful we are that we can say from the very deep of our heart and the deep of our soul, Christ in me, the hope of glory. Oh, Jesus, put your loving arms around every man and every woman, and may our vision and our sight be raised higher than the things of this world, that we may see Christ and others may see Christ in us. Lay your hand upon each one of these of thy servants.
Grant it, Lord.
And may as we go out of this place this morning, that we will determine to see nothing save Christ only.
Amen.
That our brother within each other. That we know the job is, there's such a big job to be done, Jesus. There's such a great harvest to be reaped.
Yes,
oh, help us, Lord,
yes,
that we'll join hands together.
Grant it, Lord.
And sweep across the land.
Yes, Lord.
When lost and down.
Yes, Lord.
I want you to lift your hand and just praise the name of our Lord Jesus Christ. I want you to lift your hand and sing with me, I love him. Do you love him?
Amen.
Do you love him with all of your heart? Raise your hands and sing it all together, I love him. Outside this morning with the great, the majestic army of the King of Glory.
Yes.
And they're singing about it. Who do they love? Who do you love? Christ in me, the hope of glory. Close your eyes, raise your hand, and sing it again, everyone.
Yes.
Put your arms around
three or four different men, and women do the same and say, I love the Lord Jesus.
Amen.
That's why you want to
do it. If I could see this happen.
अगर मैं यही पूरी दुनिया में होते हुए देख सकूं, तो फिर मैं यही कहूंगा, ऐ खुदावंद, अपने खादम को सलामती से रुखसत होने दे।